مِنْ آيَاتِهِ أَنْ خَلَقَكُمْ مِنْ تُرَابٍ ثُمَّ إِذَا أَنْتُمْ بَشَرٌ تَنْتَشِرُونَ وَمِنْ آيَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنْفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ وَمِنْ آيَاتِهِ خَلْقُ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافُ أَلْسِنَتِكُمْ وَأَلْوَانِكُمْ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِلْعَالِمِينَ وَمِنْ آيَاتِهِ مَنَامُكُمْ بِاللَّيْلِ وَالنَّهَارِ وَابْتِغَاؤُكُمْ مِنْ فَضْلِهِ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَسْمَعُونَ وَمِنْ آيَاتِهِ يُرِيكُمُ الْبَرْقَ خَوْفًا وَطَمَعًا وَيُنَزِّلُ مِنَ السَّمَاءِ مَاءً فَيُحْيِي بِهِ الْأَرْضَ بَعْدَ مَوْتِهَا إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَعْقِلُونَ وَمِنْ آيَاتِهِ أَن تَقُومَ السَّمَاءُ وَالْأَرْضُ بِأَمْرِهِ ثُمَّ إِذَا دَعَاكُمْ دَعْوَةً مِنَ الْأَرْضِ إِذَا أَنْتُمْ تَخْرُجُونَ وَلَهُ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ كُلٌّ لَّهُ قَانِتُونَ وَهُوَ الَّذِي يَبْدَأُ الْخَلْقَ ثُمَّ يُعِيدُهُ وَهُوَ أَهْوَنُ عَلَيْهِ وَلَهُ الْمَثَلُ الْأَعْلَى فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ ضَرَبَ لَكُمْ مَثَلًا مِّنْ أَنفُسِكُمْ هل لكم مما ملكت أيمانكم من شركاء فيما رزقناكم فأنتم فيه سواء تخافونهم كخيفتكم أنفسكم كذلك نفصل الآيات لقوم يعقلون بل اتبع الذين ظلموا أهواءهم بغير علم فمن يهدي من أضل الله وما لهم من
ٹھیک ہے بس الحمدللہ ہم سورت شروع کر چکے ہیں آج کا سبق، پھر اس کا خلاصہ بتایا جا رہا ہے اور آپ کے لیے میں دہرا دیتی ہوں. سورت روم کے شروع میں روم اور فارس کی جنگ کا ایک واقعہ تھا، پھر اس کے بعد منکرین اور کافرین کی گمراہی اور حق بات کے سننے سمجھنے سے بے پرواہی کا سبق اس دنیا فانی کو مقصد حیات سمجھنا تھا. اور ہم نے پچھلے سبق میں بار بار دیکھا کہ آخرت کی طرف تمہاری کوئی توجہ ہی نہیں ہے. اس کے بعد پھر پچھلے سبق کے آخر میں ہم نے دیکھا تھا کہ قیامت کے بعد دوبارہ زندہ ہونے اور حساب کتاب اور جزا سزا کے ناطے سے لوگوں کا ظاہری علم دنیا کے علم کا بھی ظاہری حصہ لیا، لہذا اب یہاں کائنات پہ غور و فکر ہے. اور کائنات کی جس چیز کو سب سے پہلے یہاں ڈسکس کیا جائے گا وہ ایک انسان ہے، وہ انسان جو خود کو بہت بڑی چیز سمجھتا ہے، لیکن اللہ سبحانہ وتعالیٰ کہتے ہیں ہم تمہیں بہت اچھی طرح سے جانتے ہیں. دوسری نشانی جو ادھر ہے وہ شوہر اور بیوی کا تعلق ہے، کس طرح دو اجنبی مختلف زمینوں میں پیدا ہونے والے، مختلف ماؤں کی کوکھ سے جنم لینے والے، بعض اوقات زبان بھی نہیں ایک دوسرے کی سمجھتے، لیکن اس طرح سے ایک دوسرے کے لیے لازم اور ملزوم ہو جاتے ہیں کہ ایک ایسی بھی سٹیج آتی ہے کہ عورت صاحب کو چھوڑ کر صرف اور صرف ایک مرد کے سہارے اس کے پاس چلی جاتی ہے. تو یہ حقیقت میں ایک نشانی ہے، اگر اللہ سبحانہ تعالیٰ محبت نہ ڈالتا تو ممکن ہی نہیں تھا کہ کبھی بھی کوئی عورت اور مرد اتنی مختلف طبیعتوں کے ساتھ ایک چھت کے نیچے رہیں. اس پہ ہم آیات کی روشنی میں کچھ چیزیں دیکھیں گے، اور خاص طور پہ اس رشتے کی جس نہج کا اس صورت میں ذکر ہے وہ سکون ہے. اور ہم دیکھیں گے کہ آج گھروں میں سکون پھر کیوں نہیں رہا، کیونکہ جب سکون کی جگہ دولت آ گئی تو پھر ہم اسی طرح کی چیزوں میں کھو گئے. پھر اس کے بعد رنگوں اور زبانوں کا فرق، بعض دفعہ انسان سوچتا ہے کہ اتنے مختلف قسم کے لوگ کیوں ہیں، تو ہم دیکھیں گے آج کی اس سبق کی روشنی میں کہ دنیا میں تقریباً اس وقت 1000 کے قریب زبانیں بولی جاتی ہیں، جبکہ کہتے ہیں کہ 3000 زبانیں جو ہیں وہ اب ختم ہو گئی ہیں جو پہلے بولی جاتی تھیں. اور ہر زبان میں سے آگے سے پھر اس کے ڈفرنٹ ایکسنٹ بھی ہیں، صرف انگلش زبان کے عربی انگلش لینگویج کے تقریباً 24 ایکسنٹ ہیں. آپ دیکھتے ہیں کہ یورپ کے لوگ اور طرح بولتے ہیں، امریکہ کے اور طرح بولتے ہیں، سکاٹش لوگوں کی انگلش بالکل فرق ہے. تو یہ سب کچھ کیسے ہو گیا؟ کبھی تو انسان سوچتا ہے نا کہ سب سے پہلے ان کو کس نے سکھایا تھا. تو رنگوں کا مختلف ہونا اور زبانوں کا مختلف ہونا حقیقت میں اتنی بڑی نشانی ہے کہ اگر ہم اس پہ غور کریں تو ہم حقیقت میں اللہ سبحانہ تعالیٰ کے بارے میں بہت ہی زیادہ محبت محسوس کریں، اور ہم میں سے تو کوئی بھی اس قابل نہیں کہ کسی دوسرے کو کوئی ایک زبان بھی سکھا سکے. پھر آج کے سبق میں ہم اور نشانیوں میں رات اور دن کا سونا اور فضل حاصل کرنا، بجلی کا چمکنا، اور اسی طرح سے مختلف کائناتی نشانیوں کو دیکھتے ہوئے پھر ہم دیکھیں گے ایک مثال کو کہ جس میں توحید اور شرک کا فرق بڑی خوبصورت مثال سے دیا گیا، کہ تم تو کسی کو اپنے بینک اکاؤنٹ میں برابر کا پارٹنر نہیں کر لیتے کہ چلو تم اور تمہارا غلام ایک برابر ہو جائے، تو کیا اللہ نے کچھ لوگوں کو اپنے حق دے دیے کہ تم ان سے بیٹے مانگ لو؟ پھر آج کے سبق کا ایک بنیادی ٹاپک جو ہے وہ فطرت ہے، فطرت اللہ التی فطر الناس علیہا، کیا ہے فطرت اور آج اس کو کس طرح سے مسخ کیا جاتا ہے. اور پھر اس کے بعد ہم دیکھیں گے کہ فطرت پہ رہنے کے لیے کس چیز کی ضرورت ہے، جس میں سب سے پہلے منیبین الیہ، اللہ کی طرف رجوع، اس کا تقوی، نمازوں کا قائم کرنا اور شرک سے اپنے آپ کو روکنا اور تفرقہ بازی سے خود کو پاک کر دینا ہے. اور پھر اس کے بعد ہم دیکھیں گے رشتہ داروں کے حقوق کیا ہوتے ہیں، کس حد تک ہیں. اور پھر اس کے بعد آیت نمبر 39 کی روشنی میں تحفے کس حد پہ ہیں، تحفہ لینا دینا اس کی کیا ڈیٹیلز ہیں، کیا تحفے میں اور رسم میں کوئی فرق ہے، اور ساتھ ہی ساتھ پھر کچھ اشارے سود کی طرف بھی ملتے ہیں، کس طرح سے انسان کرے. اللہ سے دعا کرتے ہیں کہ ہم ان آیات سے بہترین طریقے سے فائدہ اٹھا سکیں. اب ہم آیات کے ساتھ جائیں گے. ظاہر بہت ہی سمپل سبق ہے، کوئی ایسی چیز نہیں ہے کہ جس کے لیے آپ کو بہت زیادہ اپنی عقل پہ زور دینا پڑے، یعنی سمجھنے سے زیادہ غور کر کے اپنے اندر لینے والی چیز ہے. بہت ہی خوبصورت انداز ہے ان آیات کا، اللہ تعالیٰ کی خلاقی کی علامتیں، اس کی رحمت کے مظاہر کا ذکر بار بار آئے گا. اور آپ دیکھیں گے کہ ہر آیت کے آغاز میں وَمِنْ آیَاتِهِ اور اس کی نشانیوں میں سے، اور آخر میں اِنَّ فِي ذَلِكَ لَآيَاتٍ، بے شک اس میں البتہ نشانی ہے، یہ الفاظ دہرائے جاتے ہیں. پڑھتے ہوئے آپ کو احساس ہوگا سورت نمل اور سورت شورا کا کہیں نہ کہیں اسی کا عکس دکھے گا. اور سورت نمل میں بھی ہم پانچویں رکوع میں بہت ساری آفاقی اور انفس کی نشانیوں کو اور ان آیات کو دیکھ چکے، وہاں آخر میں کیا آ رہا تھا, الہ مع اللہ, کیا ہے کوئی الہ اللہ کے سوا. اسی طرح سورہ شورا میں بھی جب یہ آیت باتیں گزری تو ہر واقعے کے بعد کیا تھا, ان فی ذلک لآیات. تو آئیے دیکھتے ہیں کہ یہاں ہمارے لیے کیا ہے. آیت نمبر 20, ومن آیاتہ, اور اس کی نشانیوں میں سے. آیات آیتن کی جمع ہے. آیت کا لفظ جو ہے نا یہ نشانی کے لیے آتا ہے, پیچھے بھی کہا لیکن دوہرا دینے میں کوئی حرج نہیں ہے. آپ نشانی کو کیا کہیں گے, سائن بورڈز. آپ کو یہاں سے اگر برمنگم جانا ہے تو راستے میں بہت سارے سائن بورڈز آتے ہیں, تو ان سائن بورڈز کا مقصد کیا ہوتا ہے, ہم سب جانتے ہیں کہ ہم ان سائن بورڈز کو فالو کرتے جائیں اور برمنگم پہنچ جائیں. کسی کے گھر کا راستہ ہمیں اس کی نشانیوں کے ذریعے سے پتہ چل جاتا ہے. ہر نشانی اللہ کی ایک آیت ہے. اس سے کیا مراد ہے کہ تم ان میں سے کسی ایک چیز پہ بھی غور و فکر کر لو تم اللہ تک پہنچو گے. ہر نشانی تمہیں اللہ کا قرب دے گی, شرط ایک ہے کہ انسان واقعی اس پہ غور و فکر کرے. لیکن بہت سارے لوگ صبح و شام گزرتے ہیں بہت ساری نشانیوں میں سے, آئی چیزوں میں سے, لیکن پھر اس پہ غور و فکر کیے بغیر گزر جاتے ہیں. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں بھی نشانیوں کو پانے کے بعد پھر اللہ تعالیٰ اپنی محبت بھی دے اور اپنے بارے میں غور و فکر بھی کرنے والا بنا دے. آج اس کائنات پہ غور و فکر بہت ہے, کہیں ریسرچ کے نام پہ, کہیں تحقیقات کے نام پہ, کہیں دنیاوی طور پہ چیزوں کا سٹینڈرڈ بڑھانے کے نام پہ, لیکن ان نشانیوں کے بعد پھر رک جاتی ہے چیز کہاں, جہاں وہ اللہ تعالی تک پہنچتی ہے. اسلام ہمیں غور و فکر کا جو انداز سکھاتا ہے اس کا سب سے اچھوتا انداز ہی کیا کہ چیزوں کو دیکھتے دیکھتے چیزیں بنانے والے تک پہنچ جاؤ. تو اللہ تعالیٰ کہتے ہیں وَمِنْ آیَاتِهِ أَنْ خَلَقَكُم مِّن تُرَابٍ, اس کی نشانیوں میں سے ایک نشانی یہ ہے کہ اس نے تمہیں مٹی سے پیدا کیا. کس سے بنے ہو تم, سونے سے, چاندی سے, ہیرے سے؟ پھر تو شاید تم بھی زمین پہ نہ رکھتے تکبر کے مارے ہوئے فخر کے ساتھ. اللہ نے تو تمہیں مٹی سے پیدا کیا جس کو دن رات اپنے پاؤں کے نیچے رونتے ہو. یہاں سے آپ کو یا کا نابودو کا معنی سمجھ آئے گا. طبیعت کے اعتبار سے, چیزوں کے اعتبار سے اللہ نے انسان کو ان چیزوں کے ساتھ بنایا ہے جو دن رات ہم پاؤں کے نیچے رونتے ہیں. تھوڑا سا سمجھیے گا, یہ زمین جس پہ ہم چلتے ہیں یہ مٹی سے بنی ہے نا, مٹی, اور اس میں نائٹروجن, کیلشیم, راک, جو بھی اس کے اندر ڈفرینٹ تھنگز ہیں. انہی چیزوں کو اگر آپ انسان کو کھول کے دیکھیں تو اس کے اندر بھی کیلشیم ہے, پوٹاشیم ہے, اور سب کچھ ہے. اللہ نے انسان کا مادہ اور مٹی کا مادہ ایک کیوں رکھا؟ تاکہ انسان کو بندہ بننا ہے, وہ انسان سے بندہ بن جائے. اس کے برعکس اگر آپ دیکھیے کہ آسمان, اب سائنس نے اس پہ بھی غور و فکر کر کے جان لیا کہ آسمان کچھ گیسز کا مجموعہ ہے, ٹھیک ہے. کیا یہ ممکن نہیں تھا کہ انسان کی تخلیق اس مادے سے ہوتی جس سے آسمان بنا؟ آپ ذرا سوچ کے تو دیکھیے, کبھی زمین پہ سجدہ نہ کرتا انسان, مٹی کا بن کے, مٹی سے بنا ہوا ہے, پھر بھی مٹی میں جھکتے ہوئے ڈرتا ہے, مٹی کے اندر جانے سے خوف آتا ہے, تکبر کے مارے زمین پہ بیٹھ نہیں سکتا, اور مٹی کے اندر جانے کا خوف اس کو اتنا زیادہ ہے کہ وہ دنیا میں جینا چاہتا ہے. اگر آسمان سے بنا ہوتا تو اوپر نگاہیں لگی رہتی, تکبر کے مارے تنی بھی گردنے ہوتی. اللہ کی حکمت ہے کہ انسان کو مٹی سے پیدا کیا. اور تراب ڈسٹ کو کہتے ہیں, جو ہماری مٹی ہے زمین کے سامنے, اس کے مختلف لیئرز ہوتے ہیں. جو لوگ بھی جغرافی سے اور اس چیز سے تعلق رکھتے ہیں وہ جانتے ہیں کہ زمین کے نیچے پھر کرسٹ ہیں, ڈفرینٹ کرسٹ ہیں, کہیں پتھر آ جاتے ہیں, کہیں مٹی, کہیں نائٹروجن. سب سے اوپر جو سوکھی مٹی ہوتی ہے اس کو ڈسٹ, اس کو تراب کہتے ہیں. اور پیچھے ہم آدم علیہ السلام کی تخلیق میں پڑھ چکے تھے کہ مٹی کے پھر کتنے مختلف مراحل ہوئے, تراب سے شروع ہو کے کرل فخار پہ بات پوری ہوئی تھی. سورہ ہجر میں پڑھا تھا ہم نے, ٹھیکری کی طرح بچتے ہوئے مٹی تھی. پھر کیا ہوتا ہے, ثم اذان تم, پھر اچانک تم بشرن بشر بن جاتے ہو. کیسے؟ تن تشیرون, تم بکھر جاتے ہو. یہاں دو لفظ ہیں قابل توجہ ہمارے لیے, ثم اور اذا. ثم کا لفظ کیا ہوتا ہے, پھر. دیکھیے کہ انگلش میں ہم جب کسی بھی چیز کو بعد میں کسی چیز کے بعد کہتے ہیں تو پھر ہم کہتے ہیں دین, ٹھیک ہے, دین. عربی زبان کی خوبی دیکھیے گا کہ اس میں دین کے لیے دو لفظ آتے ہیں. مثلا آپ یہاں ہیں اور میں آپ سے کہوں کہ اس کے بعد اب یہ کام ہوگا, دوسرا کوئی کام بتا دوں, تو آپ کو یہ نہیں پتا کہ اب اس کلاس کے فوراً بعد آپ نے وہ کام کرنا ہے یا تھوڑی دیر کے بعد کرنا ہے. عربی زبان میں کسی چیز کو بعد میں ذرا دیر سے کرنا ہو، یعنی جس کے بیچ میں تھوڑا سا ٹائم ہو، مثال ہے کہ میں آپ سے کہوں کہ ایک اور لیکچر بھی آج، کب؟ ابھی نہیں، کلاس ختم ہوگی، آپ گھر چلے جائیں، آرام سے کھا پی لیں، پھر شام کو 6 بجے آپ آ سکتے ہیں ادھر، یا آپ کمپیوٹر سے سن سکتے ہیں. تو یہ جو کیفیت ہے اس کو سما کہیں گے، تراخی زمان، یعنی زمانہ کھل جاتا ہے ابھی آفٹر سم ٹائم، جس کو انگلش میں آپ کہہ سکتے ہیں فیوچر ٹینس. کون سا؟ تھوڑا سا دور کا. ایک کلوز فیوچر ہوتا ہے، ایک اپارٹ ہوتا ہے. تو سما کے لفظ میں مدت زمانی ہوتی ہے، تھوڑے عرصے کے بعد. یہاں لفظ سما کے اندر بچے کی تخلیق کے وہ 9 مہینے جو ماں کے پیٹ میں ہوتے ہیں. کون دنیا کی طاقت ہے کہ جو اللہ کی اس ایک لفظ کو ایکسپلین کر سکے؟ یعنی سما کہہ کے کہا کہ یہ نہیں کہ ادھر بچہ ماں کے پیٹ میں گیا اور فوراً اگلے دن نکل آیا. ایک وقت لگتا ہے کہ جس سے گزر گزر کر یہ بچہ آتا ہے، لیکن اس کے بعد لفظ ہے ایزا. ایزا کیا؟ فوراً، انسٹنٹلی، اپوزٹ آف سننا کا. سما کا مختلف. فجائیہ کہتے ہیں اچانک، سڈنلی جس کو آپ کہتے ہیں. اس میں وقت نہیں پایا جاتا، یعنی میں اکثر اسی کے ساتھ فا بھی ہے نا، پیچھے بتایا تھا کہ فا سے فوراً. تو اللہ تعالیٰ کہتے ہیں ثم، پھر. تم دنیا میں آنے سے پہلے تم ماں کے پیٹ میں مختلف مراحل سے گزرتے ہو. اللہ سبحانہ تعالیٰ تمہیں اس پیٹ کے اندر رکھنے میں کچھ ٹائم دیتا ہے تاکہ تمہیں ماں سے محبت محسوس ہو، ماں کو تم سے ہو. پھر ایزا، پھر اچانک. اذا انتم بشرون، پھر اچانک تم ایک بشر بن گئے. یہ کب ہے؟ آپ دیکھیے کہ جب بچہ دنیا میں آ جاتا ہے تو آپ دیکھتے ہیں کہ کتنی جلدی بڑھتا ہے، خاص طور پہ جو شروع کے 40 ڈیز ہوتے ہیں، ایسے لگتا ہے ہاتھوں میں پل رہا ہے. جو لوگ روز دیکھتے ہیں ان کو نہیں پتا چلے گا، لیکن وہ لوگ جو دیر بعد دیکھے ہو کہتے ہیں ہاں یہ تو بہت بڑا ہو گیا. یعنی پھر ایسے ہی تم پورے انسان بن جاتے ہو. پہلے کیا تھے؟ لوتھڑا تھے، لوتھڑے سے گوشت بنے، مدغہ بنے، علقہ تھے، کیا کچھ تھے. اور جب بچہ بنتا ہے تو پھر ایسے انسان دنیا میں آ جاتا ہے. اور لفظ جو بشر ہے نا، کھال والا، سکنڈ، باشینرا کہتے ہیں سکن کو. تو کھال والا بنا دیا، یعنی اس کی رنگت، اس کی سکن کے کلر سے پتا چلتا ہے وہ کیا ہے. اس کی شخصیت کو واضح کرتی ہے. کسی انسان کی اور جانور کی کھال میں فرق دیکھیں، بہت بڑا فرق ہے. جانوروں کے جسم پہ اللہ نے ایک کھال ڈال دی لیدر کی صورت میں، نہ بدل سکتے ہیں اور نہ اس کو دھو سکتے ہیں اتار کے، اور نہ اس کا کوئی ایکسپریشن دکھتا ہے. آپ انسان کی سکن دیکھ کر، خاص طور پہ بشر میں نا سکن چہرے کی آتی ہے، شوا کا لفظ بھی آتا ہے سکن کی کھال کو بلانے کے لیے. تو بشر سے مراد ہے کہ دیکھو تمہیں اللہ نے کیسی پیاری سکن دی، اس کا رنگ دیکھو کیا ملائم ہے، اور تمہاری سکن کے اوپر ایکسپریشن بھی آتے ہیں. عمر کا فرق پتہ لگ جاتا ہے دل سے، وقت کے ساتھ جھریاں آنے لگ جاتی ہیں. آپ جتنی مرضی کریم لگائیں جھریاں تو آئیں گی. جوانی کی سکن دیکھیے، بچے کی سکن دیکھیے، ایسا لگتا ہے روئی کا گولا پکڑا ہوا ہاتھ میں. تو اللہ کہتا ہے تمہیں اتنے مختلف مراحل سے میں گزار دیتا ہوں، تمہاری سکن، تمہاری کھال، تمہارے اندر کے جذبات کا عکس ہوتی ہے انسان کے بارے میں. انسان اتنا کچھ جان گیا پھر بھی انسان نہیں بنا سکا. دیکھیں لوگ کہتے ہیں ہماری ریسیپی لیک نہ ہو جائے ورنہ دوسرے بھی بنا لیں گے، پھر ہمارا کاروبار ڈاؤن ہو جائے گا. اسی طرح کی اور لوگوں کو بھی اندیشے ہوتے ہوں گے. اللہ نے انسان کی اچھی بچی کھول کے قرآن میں رکھ دی کہ جاؤ بناؤ انسان، اور تن تشیرون، پھر تم یوں بکھر جاتے ہو نشر سے. آپ سوچیے ایک ماں کے پیٹ سے 4 بچے پیدا ہوتے ہیں، چاروں بچے ایک چھت میں رہے، ہو سکتا ہے کہ ان 4 بچوں کی پیدائش کے دوران پوری فیملی ایک جگہ سے دوسری جگہ موو ہو جائے. جہاں بھی موو ہو وہ رہتے ساتھی ہیں. 10, 12, 14, 16, 15, 18 سال تک سارے بچے مائیں عموماً ایک ہی گھر میں رہ رہے ہوتے ہیں. یہ میں اپنے کلچر کی بات کر رہی ہوں، میں نان مسلم کلچر کی بات نہیں کرتی. اس کے بعد کیا ہوتا ہے؟ ایک بچہ کہیں پڑھنے گیا، ایک بچہ کی دوسری بچی کی کہیں دور شادی ہو گئی، تیسرا بیٹا جو ہے وہ کسی کاروبار کے سلسلے میں دنیا کے کسی دور دراز علاقے میں چلا گیا، تھی چوتھی جو بیٹی ہے اس کو پتا نہیں کس افریقہ کے کسی شہر میں جا کر اس کو رہنا پڑا. آج آپ اپنے اوپر لکھ کے سوچیں، آپ کی جتنی بہنیں ہیں بھائی ہیں کہاں پھیلے ہوئے، اور آپ دیکھیے کہ انسان کیسے پھیلا. کہتے ہیں کہ آدم اور حوا جب دنیا میں آئے تھے تو یہ عرب کی زمین پہ ملے تھے نا، روایت ہے. اب اس وقت اس کے بارے میں ڈیٹیل کی ضرورت نہیں ہے، جہاں بھی ملے تھے کوئی ایک ہی جگہ ہوگی نا. اب آپ اس کو اگر سعودی عرب رکھ لیں مثال کے لیے، سمجھیں گے صرف اور ایزی گوئنگ. آج انسان کہاں کہاں ہے، آپ گلوب کو سامنے رکھ کے یہ باتیں خود سے کریں. پہلا بچہ آدم اور ہوا کے گھر میں جو پیدا ہوا ہوگا وہ عرب کی زمین میں ہی ہوگا نا، اور آج सात समंदर पार, ऑस्ट्रेलिया, अफ्रीका, अमेरिका, कनाडा और कनाडा का भी ऊपर, और यूरोप, और इधर से मलेशिया, और उधर से चाइना और जापान, तन तशिरों, ऐसे लगता है जैसे हाथ में कोई चावलों की मुट्ठी ले और यूं फेंके, और बाद में कोई कह जाओ जमा करो, तो हम कहते हैं मैं क्या पता किधर गए, मेरे अपने हाथ से मोती गिर जाए तो पूरे जमा नहीं होते। और इन सारी बिखरी हुई कौमों को अल्लाह क़यामत के दिन नशर दोबारा करेगा, हशर और नशर। और अल्लाह ताला कहते हैं हम पर बहुत आसान है, कोई अल्लाह की कुदरत को पहचान ले तो ये कभी हो नहीं सकता कि नाफरमानियां करें, तो लिहाजा इंसान अपनी तख्लीक पे गौर करें। अल्लाह सुभाना ताला के को पाने के लिए अपने आप को पाना लाजमी है। एक खाने का लुकमा जो हमारे मुंह के पास जाता है, आप उसको मुंह में डालने के बाद कभी याद रखते? खाने से पहले तो हमें 100 फिक्रे हैं, क्या पकेगा, क्या डालेंगे, नमक तेज, मिर्चे ज्यादा, गल गया कि नहीं गल गया, सख्त है, नरम है, कितने तरद्दद हैं सिर्फ मुंह के लुकमे तक, जो बेचारी औरतें भी करती हैं और मर्द भी कितनी मुश्किलों से कमाते हैं, फिर जमा एक चीज का मुंह, सिर्फ नमक घर में ना हो तो हमारा खाना नहीं पकेगा। जिस वक्त आप इस खाने के लुकमे को मुंह पे रख के चबा के डालते हैं, उसके बाद कौन उसको देखता है? अगर आपको जुबान के चबाने से लेकर, दांतों के चबाने और जुबान से निकलने के लेकर जिस्म से निकलने तक के सारे मरहले चेस करने पड़ते, आप कितनी बिजी होती? अल्लाह का शुक्र अदा करें सिर्फ जुबान तक अल्लाह ने मुझे और आपको काम दिया। क्या हम अपने घर वालों को खिलाती पिलाती और खत्म? अगर उसके बाद भी आगे जाके हमें मेदे के काम और इंटेस्टाइन और लार्ज इंटेस्टाइन और उसमें से कैल्शियम को अलग करना और उसमें शुगर को अलग करना, ग्लूकोज को निकालना, हम कभी फारिग होते? जिसको भी लगे ना कि हम बहुत मसरूफ हैं, फिर वो ये आयतें याद करके सोचे कि अल्लाह तेरा शुक्र है कि तूने मेरे पास इतने ही काम रखा है। हमारा दिल अगर हमने खुद धड़काना होता तो कैसे धड़काते? भूल ही जाते, या बार बार धड़क जाते, जल्दबाज लोगों में इतना धड़काते कि अपनी इतनी तेज हो जाती पल्स। हाँ, अल्लाह ने कैसी ऑटोमेशन डाल दी, कभी सोचो जो रब तुम्हारे अंदर के सारे काम कर रहा है, क्या वो तुम्हारे बाहर के वो काम जो तुम्हें भी थोड़े थोड़े दे दिए वो नहीं कर सकता? असल सबक इसमें ये है, तुम कहते हो मैं अपने काम करती हूँ, मुझे बड़े काम है, चलो भाई ये काम तुम अपने जिम्मे लगा लो, फिर देखता हूँ कितना करते हो। तो चलो तुम ये बाहर के अगर आपने मेदे को भी स्टार्ट किया करेगा क्या? तो इंसान तुम अपनी हस्ती को पहचानो, तुम कोई बहुत बड़ी चीज नहीं हो, तुम कोई इस तरह की हीरे की कनी नहीं हो, एक बेवकत पानी के कतरे से तुम्हें पैदा किया, फिर उसको हुसन कितना दिया। सूरतें देखिए बच्चे की और बच्चे की तखलीक को देखिए, जब बच्चा दुनिया में आता है कौन सी माँ और कौन सा बाप है जो वो इतनी खूबसूरत डिजाइनिंग कर सकता है, नाक कहाँ रखना, हाथ कहाँ लगाना, और हमें कह दिया जाता कि बना लो अपने बच्चे की शक्लें, तो कभी एक आंख दूसरी आंख के बराबर ही ना होती, हमें तो कभी भी बराबर ना होती। अल्लाह की जात ऐसे प्यार से बनाती है, ऐसे लगता है बड़े नेक सुख से पैदा किया। सूरत अल इंफितार में भी आता है अल्लज़ी खलक़का, जिसने तुझे पैदा किया, या अय्युहल इंसान मा ग़र्रक़ा बिरब्बिकल करीम, ए इंसान तुझे अपने रब के बारे में किसने धोखे में डाल दिया, अल्लज़ी खलक़क फसव्वाक फअदलक, जिसने पैदा किया फिर तुझे बराबर किया, सब ना खौफ। अल्लाह की बात मानने के बाद ऐसे लगता है कि मरी जाएंगे, नाकाम, दुनिया के काम ही नहीं होंगे। अल्लाह ताला फिर उसके बाद देखिए अकल, इल्म, सोच, इंटेलेक्ट, कितना फर्क है। हम कोई एक बात सुनते हैं हम कहते हैं वाह क्या खूबसूरत बात है, जल्दी से हमें लिखी भी मिल जाए। कभी सोचा कि किसी जहन में ये बात आई ना, किसी ने उसको लिखा ना, वो क्या इंटेलेक्ट थी, उसको ये बात क्यों समझ आई, मुझे क्यों नहीं आई आज तक, मेरे अंदर क्यों कमी है, मेरे अंदर क्यों ये सलाहियतें नहीं है। ये सब अल्लाह बंदे के दिल में डालता है, इसलिए कभी भी किसी के अंदर भी कोई खूबी देखे ना तो फौरन अल्लाह से कहा करे कि अल्लाह तू उसको दे सकता है तो मुझे भी दे सकता है। फिर कोई अमीर, कोई गरीब, किसी का, फिर बच्चों की इंक्लाइनेशन देखिए, कुछ बच्चे पैदाइशी तौर पे लीडर होते हैं, कुछ पैदाइशी तौर पे बेचारे मातूब होते हैं, मार भी खा लेते हैं फिर भी कहते हैं कोई बात नहीं मम्मी मैं कर लूंगा वो कर लूंगा। इसलिए कि कोई कॉम्प्रोमाइजिंग होते हैं, कोई बिल्कुल कॉम्प्रोमाइजिंग नहीं होते, तो इंसान के अंदर अल्लाह की कुदरत की निशानी है। मुस्नद अहमद की एक रिवायत में आता है कि अल्लाह के नबी सल्लम ने फरमाया, अल्लाह तला ने तमाम जमीन से एक मुट्ठी लेकर, यानी एक मुट्ठी मट्टी की लेकर इससे आदम को पैदा किया, पर जमीन के मुख्तलिफ हिस्सों की तरह औलाद आदम की मुख्तलिफ रंगतें हुई, कोई सफेद, कोई सुर्ख, कोई सियाह, कोई खबीस, कोई तैयब, कोई खुशखुल्क और कोई बदखुल्क वगैरह। अब अल्लाह ने उसकी बस कैसे हुआ, लेकिन एक ही माँ बाप के बच्चे इतने मुख्तलिफ किस्म के हो जाए, ये भी अल्लाह की कुदरत ही है। कोई बच्चा नहीं अपनी मर्जी से बनता, एक माँ के पेट से आप देखिए बच्चे पैदा होते हैं, जमीन आसमान का फर्क, माँ से बच्चे की शक्ल कितनी फर्क होती है, माँ इतनी गोरी होती है, काला बच्चा पैदा हो जाता है, फिर लोग कहते किस पे गया, अब्बा पे गया होगा, फिर अब्बा जी बेचारे काम आ जाते हैं, ये दादी पे गया, मेरी दादी है, काला बच्चा तो होते कहते हैं ही मेरी दादी है, और स्माइली बड़ा मुस्कुराता गोरा हुआ कहते बिल्कुल मेरी अम्मा लगता है। ये हमारी आदत है, हम क्या करें, हमें मोहब्बत ही बड़ी है अपनों से, और ससुराल वाले सोने के भी बन जाए फिर भी उनको ससुराली ही समझते हैं। तो जरूरत इस बात की कि अल्लाह पे नजरें रखे। किसी बच्चे को भी मैं देखू ना, जब किसी का बच्चा होता है ना, तो लोग ये सोचते हैं कि हमारे बच्चे को प्यार कर रही है, पता नहीं हमसे प्यार है, लेकिन असल में मुझे वो बच्चा अल्लाह का शाहकार दिखता, मुझे ऐसा लगता है गिफ्ट फ्रॉम गॉड, अल्लाह ने इसको इतने प्यार से दुनिया में भेजा, तो मेरी जिम्मेदारी बनती है कि मैं इस बच्चे को वेलकम करूं, मैं इसको देखूं, इससे प्यार करूं। तो अब कोई भी बच्चा आपके सामने आए तो उसको इन सारी आयतों की रोशनी में देखिएगा कि अल्लाह की जात जो है वो किस तरह से इंसान को पैदा करती है और फिर होता है। और आप देखिए कि जो चीजें इंसान के जिस्म में ना, बस आखिरी बात मिट्टी की करके फिर आगे चलते हैं, कि आप देखिए कि चंद बेजान चीजें हैं ना, कार्बन, कैल्शियम, सोडियम, नाइट्रोजन, पोटाशियम, ये सब क्या है, बेजान चीजें, ठीक है। अब इन सारी बेजान चीजों को जब जमा करके तरकीब दी गई तो इंसान बन गया, जिसमें एहसासात, एहसासात जिंदा होते हैं कि मुर्दा, जिंदा, एहसास मर गया तो बंदा मर जाता है, शऊर, शऊर क्या है, जिंदगी है, तखय्युल की कुव्वत, इमेजिनेशन, जिंदा कौन कुव्वत है, फिर इसी तरह देखिए ताकुल, अक्ल सोचना, क्या इन सारी चीजों में आपको हलचल दिख रही है। बेजान मट्टी से पैदा करके उसके अंदर ये जिंदगी वाले असरात किसने पैदा कर दिए, अल्लाह ने पैदा कर दिए। हम क्यों नहीं बना लेते ऐसी चीजें, मट्टी आज सब कुछ मौजूद है, आपको पता है कि एक एक कॉम्पोजिशन मालूम है, आपको ब्लड टेस्ट करें वो आपको फौरन बताएंगे इतने परसेंट कैल्शियम है, इतना हीमोग्लोबिन कम है, इतने आपके प्लेटलेट्स ब्लड में कम है, आप खुद वो सब जोड़े और इंसान बना ले। लोगों ने आज रोबोट बना लिया, जज्बात तो नहीं डाल सके, ताकुल तो नहीं डाल सके, तखय्युल की कुव्वत तो नहीं डाल सके, तो एक जगह आती है इंसान थक जाता है। दुनिया में आज ऐसे कई लोग मुल्क है कि वो चाहते हैं कि उनकी आबादी बढ़े, लोकल्स की नहीं बढ़ती, क्या वो अपनी सारी तरक्कियों के साथ अपने लोग पैदा कर ले, माँ नहीं चाहती, बाप नहीं चाहता, वो जबरदस्ती पैदा करके गवर्नमेंट वाले कहें जी ये बच्चा रखिए, आप कर ही नहीं सकते। और ये चीजें आज से 100 साल बाद की तरक्की के बावजूद भी नहीं हो सकेंगी, क्योंकि अल्लाह का नाम अल खालिक है, करोड़ों खरबों अरबों और कितने इंसान आज तक पैदा हुए, अल्लाह ताला उन सब की बात करके कहते कि मैंने तुमको पैदा किया। और फिर एक फिर बातों में बात आती है, फिर सेक्स देख लीजिए, लड़का और लड़की, सारे इंसान एक ही तरह के होते हैं, सबकी एक ही शक्लें लगती है, जैसे एक सांचा होता है फैक्ट्री का, उसमें सब एक तरह के ग्लास निकल आते हैं, अगर दूसरी फैक्ट्री है तो उधर से सारी प्लेटें निकल आएंगी। क्या ये नहीं मुमकिन था कि सब इंसानों की शक्ल एक होती, रंग एक होता, कद एक होता, और बस जितने हुए उतने बड़े हो जाते पैदा, नहीं, छोटे से लेके बड़ा पैदा होना ये भी काबिले गौर नुकता, कल छोटा था आज बड़ा हुआ, बड़ा हुआ फिर हाथों में नहीं आता, फिर भागता ही रहता है, फर्क है। और औरत और मर्द की तरतीब देख लीजिए, कहीं औरतें कहीं मर्द कहीं बेटी, क्यों पूछते हैं क्या पैदा हुआ, खुद ही क्यों नहीं जान लेते कि जो होना था बस एक ही चीज पैदा हो गई। फिर आप देखिए एक मिडल सेक्स जो पैदा हो जाती है ही शी, जिसमें औरतों और मर्दों की दोनों की सलाहियत है, हर तरीका करके रब ने दिखा दिया कि इन्नल्लाह अला कुल्ली शयइन कदीर, तुम झुक जाओ, बस तुम मेरे आगे बोला ना करो, तुम्हें अगर मेरी जिंदगी मेरे फैसले मंजूर है ना तो फिर मुझे रब मानो। और इसके बाद अब देखिए किसी इंसान के जो जोड़ जोड़े आयत 21 वमिन आयाती ही, और उसकी की निशानियों में से उसकी आयतों में से, अन खलक लकुम कि उसने पैदा किया तुम्हारे लिए, लकुम के लफ्ज में अल्लाह का प्यार देखिएगा, सब कुछ मैंने तुम्हारे लिए पैदा किया, क्या किया, मिन अनफुसिकुम तुम्हारी ही हम नफ्सों में से, या मिन अनफुसिकुम से मुराद के हम जिन्स, यानी इंसान के लिए इंसान का जोड़ा, बंदर के लिए बंदरिया का जोड़ा, मुर्गी के लिए उसका मेल, गाय के बैंस, यानी हर जोड़े को अल्लाह ने सेम काइंड पे रखा। आप इमेजिन तो करिए कि शादी है किसी जगह और औरत के मुकाबले में जिन बैठा हुआ है, कैसा लगता। आप सोचिए कि ये इतनी बड़ी बात है अपने शौहर को पसंद करने की कि शुक्र इंसान तो है, कोई कल ना सीधी होती, लेकिन शादी में जाते और कहीं किसी की बंदर से हो रही है तो कहीं किसी की घोड़े से हो रही है तो क्या होता। ये तो इंसान बुरा है ना कि जो फिर इन जानवरों के साथ गंदे काम करता और जानवरों के साथ ताल्लुक जोड़ता। मैंने पिछली क्लासेस में भी शेयर किया था एक तस्वीर उस ली ताके तस कुनु तुम सुकून पाओ। ये जो ली तस कुनु है ना, इसके बाद जो ना इलई हा उससे, तो और हा की जमीर आपको होता है कि मुअन्नस की जमीर होती है। ज़ौज का लफ्ज़ अरबी जुबान में मुज़क्कर और मुअन्नस यानी मेल और फीमेल दोनों के लिए आता है। किसी के लिए भी बोले, मर्द है तो बीवी और बीवी है तो शोहर, जिस तरह इंग्लिश में स्पाउस कहते हैं, ज़ौज स्पाउस के लिए आता है। लेकिन ली तस्कुनू के बाद लफ्ज़ इलई हा आया, हा क्या है मुअन्नस, तो फिर इसका मानी क्या होगा, ताकि तुम सुकून पाओ अपनी बीवी से। बात समझ आई, यानी यहां औरत को पुरसकून करने वाली चीज करार दिया गया। औरत का जिम्मा है कि वो अपने मर्द को सुकून दे, गो कि मर्द भी देगा, बराबरी का सौदा होता है, लेकिन जिम्मेदारी ये औरत की है। यानी अगर कोई आपसे एक लफ्ज में पूछे कि इस्लाम में शादी का मकसद क्या है, तो लीता सुकून मिलेगा। अमूमन देखिए हमारे कल्चर में और आमतौर पे वर्ल्ड लेवल पे भी क्या है, शादी का मकसद क्या है। अगर ये सारी आयतें पढ़ने के पहले ही मैं आपको पूछ रही होती कि ये बताइए कि शादी क्यों होती है, तो आप क्या जवाब देते, बच्चों के लिए, ऐसे ही आते ना, अफजाइश नस्ल के लिए, क्योंकि इस्लाम में तो शादी के बाद ही बच्चे होते हैं, ये तो डन है। ये गैर इस्लामी कल्चर तो अब आ गया होगा कहीं किसी में कि चलो बच्चे हो गए हम शादी कर लेते हैं, इस्लाम तो शादी के बगैर बच्चों को नहीं मानता। तो बहुत सारे लोगों को जब आप बेसमझे समझे पूछते हैं कि ये बताइए कि शादी का मकसद क्या है, तो लोग कहते हैं कि बच्चे, हालांकि आप इसको जरा प्रैक्टिकली लेके तो देखें। अमूमन हमारे यहाँ शादी की उम्र क्या समझी जाती है, एक इस्लामिकली तो जाहिर बलूगत है 12, 14, 15 साल, चलिए आप इसको 18 ईयर्स पे ले लें। 18 साल की लड़की है और आप उसे कहते हैं कि वो शादी करनी क्यों, ताकि तुम्हारे बच्चे हों। एक 15, 16, 18 साल का लड़का या लड़की जब आप उनसे कहते हैं कि आपकी शादी सिर्फ इसलिए हमें करनी है ताकि आपके बच्चे हों, उनको शादी में क्या कशिश है। और शादी के जो बाद जो बच्चे के मराहल हैं, अगर लड़कियों को पहले वो सारे पता हो तो कोई शादी की तैयारी करे, कोई खुशी करे। जिस एहतमाम से शादी के जोड़े बनते हैं और जो उनकी फिटिंग्स होती हैं, शादी के साल 6 महीने 2-4 महीने के अंदर वो सारे नाप बदल जाते हैं। फिर प्रेगनेंसी होती है और जो वॉमिट होती है और जो कुछ मामले बिगड़ते हैं, सच बताइए अगर लड़कियों को ये पता चल जाए कि इन सारे मुश्किल मरहलों से गुजारने के लिए आपकी शादी करें, तो कह दे कि मुझे नहीं करनी। कितनों को बात समझ आई, शादी का मकसद बच्चे नहीं है, बात समझिएगा, शादी का मकसद सुकून है। अब ये सुकून कैसे होगा, आयत पूरी करके इसको थोड़ा सा अपने लफ्जों में हम समझेंगे। पहली चीज लिख लीजिए सुकून। अब इस सुकून को हासिल करने के टूल्स अल्लाह सुब्हान तआला ने क्या दिए, वजअल बैनकुम मवद्दा, उसने तुम्हारे बीच में मवद्दत पैदा की, वुद से, व रहमा और रहमत पैदा की। वुद और रहमत क्या फर्क है, मवद्दा का देना वाओ दाल दाल से, इसी से अल्लाह सुब्हान तआला का नाम अल वदूद भी है, ठीक है। तो वुद कहते हैं मोहब्बत को, कौन सी मोहब्बत, किसी खैर की उम्मीद रखना, वुद में ये लफ्ज आता है, यानी वुद में आपकी अपनी मोहब्बत होती है, ठीक है। हुब से ज्यादा बलीग लफ्ज है, यानी हुब भी एक लफ्ज है मोहब्बत के लिए, लेकिन वो لفظ محبت جو ہے نا اس کو بھی لکھ کے دیکھ لیجیے, جس کا روٹ خوب ہوگا آپ کی بات ہے. مبدت کیا ہے, اس کے بعد کیا ہوتا ہے, لو ہو گیا تو پھر ہیٹ اور یا پھر لگ کر دو دوسری سائٹ میں. جب تک کسی سے محبت ہوتی ہے اس کو آئی لو یو کے کارڈ بھیجتے ہیں, ان کو سائن دیے, دس اینڈ دس, جس دن دل بھر گیا اس دن وہ بھمرا اڑ گیا, وہ عورت جو ہے وہ ہو سکتا ہے بچے کی ماں بننے والی ہو چکی ہے, وہ بیچاری دیکھ رہی ہے میرے ساتھ ہوا کیا, کہتا سوری بد ختم ہو گئی, محبت ختم ہو گئی. اسلام کیا کہتا ہے کہ تمہیں اگر شادی کے شروع کے دنوں میں بدھ تھی, اور بدھ جو لفظ ہے اس میں ایموشنل لو بھی ہے, سینٹیمنٹل لو, جسمانی تعلق, جسماتی تعلق, اور حقیقت ہے کہ شادی کے شروع میں یہ زیادہ ہوتا ہے اور مردوں میں زیادہ ہوتا ہے عورتوں کی نسبت. اسلام کہتا ہے کہ ایک لڑکی جو 18-20 سال کی تمہاری زندگی میں آئی تھی, خوبصورت بھی تھی, دبلی پتلی بھی تھی, نازک بھی تھی, سافٹ بھی تھی, جو بھی اس میں خوبی تھی, تمہیں اس میں بہت ہی بدھ محسوس ہوئی, تمہیں بہت اٹریکشن محسوس ہوئی. اب شادی کے ایک سال بعد تھوڑی سی کشش کم ہوئی, یوز ٹو ہو گئے, اور ہو جاتا ہے سونے جیسی چیز کسی کے ہاتھ میں آپ دے دیں گے نا تو بس 6 مہینے کے بعد وہ برابر ہو جاتا ہے. پھر اس کے بعد جو چیز جیتتی ہے نا وہ اخلاق, مینرز, ایٹیکیٹس, سکرین, آپ کیسے ہیں, آپ کا ایٹیچیوڈ کیا ہے, آپ کا اخلاق کیا ہے, پھر شکل و صورت, لمبی کالی آنکھیں, موٹی آنکھیں, لمبی پلکیں, یہ صرف ماضی کا ایک حصہ بن جاتا ہے. مردوں کو اس سے کوئی فرق نہیں پڑتا, اور عورتوں کو تو بیچاریوں کو پہلے بھی اتنا نہیں پڑتا. اصل جو چیز جیتتی ہے نا وہ بعد میں آپس کا تعلق, رسپیکٹ کتنی, محبت کتنی ہے. لیکن بہرحال شروع میں اٹریکشن, آپ بدھ کو اٹریکشن بھی کہہ سکتے ہیں. اسلام کہتا ہے کہ اب یہ لڑکی تو تمہارے گھر آئی تھی نا, شروع میں سب کچھ تھی, اب یہ 10 سال بعد 15 سال بعد یہ تمہارے 4 بچوں کی ماں بن گئی ہے, اتنی پتلی نہیں رہی, اتنی نازک نہیں رہی, خاموش تو وہ بالکل نہیں رہی, ہر بچے کے ساتھ عورت بولنا شروع ہوتی ہے, اور میں ایسی عورتوں کو جانتی ہوں کہ شادی ہوئی تھی تو آواز نہیں آتی تھی, اور اب وہ نیچے سے بچے کو ڈانٹتی ہیں تو اوپر سے سارے کہتے تھے راستہ بولو. تو کبھی ایسا کسی کے ساتھ ہو تو میں کہتی یہ وہی ہے جس کی آواز ہی نہیں آتی, کہتی کیا کروں ان بچوں نے بولنا سکھا دیا. پہلے مرد کہتے ہیں بولو تو صحیح بیگم کچھ, پھر کہتے ہیں خدا کے لیے چپ تو کر جایا کرو, کبھی فرق پڑتا ہے نا. اب اسلام کہتا ہے کہ جب وہ سارے جھوٹے جھوٹے مینس ختم ہو گئے تو پھینک دو اس کو, کیونکہ موٹی ہو گئی ہے, کمر کمرہ بن گیا, پھینک دو. اب اس کا وزن بہت بڑھ گیا اور اب تمہیں یہ کھاتی بہت ہے اور اب یہ بولتی بہت نہیں, اب اگر بدھ کم ہو گئی نا تو رحمت, پھر رحمت لے آؤ. اور اصل محبت جو ہوتی ہے نا یہ شادی کے 15-20 سال بعد آتی ہے, پتہ چلتا ہے کہ اب ہم ایک دوسرے کے بغیر رہ ہی نہیں سکتے. یہ شروع میں تو صرف فلمی ڈائلاگ بولتے ہیں نا, تمہارے بغیر رہ نہیں سکتا, رہ نہیں سکتی, کچھ بھی نہیں ہوتا, سب رہ لیتے ہیں. اصل بات ہے کہ شروع میں تو مزاج سمجھنے میں 5 سال لگ جاتے ہیں, اور آپ میں کئی کہیں گے میں تو آج تک نہیں اپنے میاں کو سمجھی, ایسا بھی ہوتا ہے. لیکن جب عورت میں کشش نہ رہے, بعض دفعہ وقت کے ساتھ بیماریاں لگ جاتی ہیں, بعض دفعہ حادثات ہو جاتے ہیں, اللہ نہ کرے شادی کے 5 سال بعد مرد کسی حادثے کا شکار ہوا, ہینڈی کیپ ہو گیا, پاؤں میں نقص آ گیا, چل نہیں سکتا, بیساکھی لیتا, اب دوسرے نہیں کچھ کریں گے لیکن وہ بیوی کہے گی کہ اب مودت رحمت میں بدل گئی ہے, آئی فیل پیٹی فار یو. کہتے ہیں کہ بیوی جو ہوتی ہے نا یہ ماں کا ایک دوسرا روپ ہوتی ہے. ایک وقت آتا ہے کہ وہ پنجابی میں کہتے ہیں کہ بیوی, پتہ نہیں کیا بولتے ہیں, کسی کو پتا, بیویاں مطلب بیوی کو بھی کوئی پنجابی کے لگا, گجیاں ماوا, یعنی ماں کا تو پیار سب کو دکھ رہا ہوتا ہے نا, کہ اس کو گرمی نہ لگ جائے, سردی نہ لگ جائے, یہ کھا لے, یہ بھوکا نہ رہے, یہ کیلا چلا گیا, بھوکا چلا گیا, کہتی ہے نا. تو اسی طرح کی سمپتھک فیلنگ جو ہے یہ بیوی کے دل میں شوہر کے لیے آنے لگتی ہے. یہ تو ہمارے ایک کلچر میں ہے نا کہ ماشاء اللہ جی شادی کے 40 شادی کے بعد 10 سال بعد بھی کئی دھمکیاں دیتے رہتے ہیں, دوسری لے آؤں گا, کر دوں گا, یا 4 سال کا بڈھا بھی کہتا ہے مجھے تو 25 کی بھی ملتی ہے, لے آؤ, کہنا میں 50 کی ہوگی نا, مجھے چھوڑ کے 2 25 کی لے آؤ, کوئی خوشی نہیں ملے گی. وہ آپ تو اب 50 کی ہو کے ان کا مزاج بھی سمجھتی ہیں, آپ اس وقت بلڈ پریشر کی گولی دینی ہے, اب ان کو یہ چاہیے, اب ان کو ماسک چاہیے, وہ چاہیے, وہ 25 سال کی بیگم نے کیا دینا ہے آپ کو, اس کو تو پتہ ہی نہیں ہے. وقت کے ساتھ جیسے کپڑا وقت کے ساتھ نرم لگتا ہے نا, دیکھیں نیا کپڑا پہنتے تو اکڑا اکڑا لگتا ہے, مزہ بڑا آتا ہے, نئے کپڑوں کی ٹور بڑی ہوتی ہے, تو میاں بھی بڑی ٹور میں ہوتا ہے, بیوی بھی بڑی ہوتی ہے, لیکن وہ ہر وقت ڈر ہی لگا رہتا ہے, ان کا موڈ نہ بن جائے. اور آپ دیکھیں اکثر اب خاص طور پہ جو اللہ معاف کرے جس وقت ہمارا تربیت کا انداز ہے دونوں سائڈوں سے, اب تو اکثر شادی کے ایک ہفتے بعد جھگڑا شروع ہو جاتا ہے, اور چھوٹی چھوٹی باتوں پہ, میں نے یہ نہیں پہننا تھا, آپ نے یہ پہن لیا, آپ ادھر جانا ہے, کوئی برداشت ہی نہیں کرتا. पहले लोग लाड में कहते थे अच्छा मेरे मियाँ को ये पसंद है ये पहन लूंगी, अब लड़कियां उसी बात को झगड़ा बना के मुंह सजा के बैठी होती हैं। फिर मतलब वो कहती है मैंने ऐसी किसी से बातें की तो वो कहती है हमारी तो शादी के एक हफ्ते बाद झगड़े शुरू हो गए थे। अब मैं तो आज तक नहीं कह सकती कि मेरा मेरे मियाँ से कभी झगड़ा होगा, लेकिन लड़कियां बड़ी ब्लैंडली कहती हैं झगड़े होते हैं, तो बाद में सुने तो वो झगड़ा नहीं होता, वो क्रॉस क्वेश्चनिंग और अपनी बात को मनवाना और मैं ठीक हूं वो ठीक हूं, ये भी बहुत खतरनाक बात है। तो अल्लाह सुब्हाना ताला ने यहां औरत और मर्द के जोड़ की बात करके हमें ये बताया ये मेरी निशानी है। अब आप इसको लेके सोचे कितना तबीयतों का फर्क होता है। पहली बात है कि मर्द और औरत का कितना फर्क है। आप इसको यूं सोचें कि भाई और बहन आपस में नहीं लगती उनकी, अगर आप खुद अपने ऊपर लेके सोचें या आपके अपने बच्चे हैं तो उनको लेके सोच लें, तो बहनों की आपस में बड़ी लगती है। इसीलिए आप देखें जिसकी बहन ना वो अक्सर यही कहती है अम्मी मेरी बहन क्यों नहीं, कहते हैं ना लोग अब बहन चाहिए थी। अच्छा दो बहने के छह बहने भी एक घर में होती हैं तो बड़ी खुश रहती हैं, खुसर 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 लगी रहती है हर वक्त, लेकिन एक भाई और एक बहन हो तो हर हो गए इटपटक। फर्क है, तबीयत ही फर्क है। कंप्यूटर नहीं शेयर होता, बाथरूम नहीं शेयर होता, इसने ये कर दिया अम्मी वो कहता है भाई, ये चल रहा होता। मोहब्बत अपनी जगह, लेकिन वो जो सिबलिंग जेलेसीज होती है ये होती है। कहां माँ के पेट से आपके साथ पैदा हुआ भाई जिससे आपकी नहीं लगती थी और अब आप एक गैर इंसान, कभी जानते आप अपनी शादी की डेट याद करके साल गिन लें और उससे पीछे चले मंगनी जब हुई थी उससे पहले आप जानती थी उस मर्द को, कभी आपके जहन में आया था कि ये आपकी जिंदगी में आएगा। और आज सोचे आपके जज्बे के उनके लिए, चाहे मोहब्बत में चाहे तरस में या चाहे खैर ख्वाही में, लेकिन अंदर कहीं रहमत छुपी हुई है। इंसान जानवर के साथ भी रहता है ना, उससे भी उसको मोहब्बत महसूस होती है। तो असल कामयाब शादी जो है ना वो सुकून वाली शादी है, और इस्लाम में असल जोड़ा शादी के बाद बनता है। लिविंग टुगेदर, बॉयफ्रेंड गर्लफ्रेंडशिप, इस्लाम इसको कुछ नहीं समझता। निकाह से पहले पहले किसी के बारे में दिल में जज्बे भी नहीं लाने चाहिए। जैसे मीन्स यूज करेंगे ना वैसे जज्बे आएंगे और वो खराबी पैदा होती है। यकीन कीजिए इस्लाम का जो तरीका है ना शादी से पहले रिश्ता लेने से लेके शादी का, उसमें इतने सिक्योरिटी चेक्स हैं कि दिल में जज्बे ही नहीं आते। मौका इन पे मिलना ही नहीं, बात ही नहीं करनी, और बहुत लंबा इंतजार ही नहीं है। एक लड़का आता है अल्लाह के नबी मुझे निकाह की हाजत है। अच्छा निकाह की हाजत है, बैठ जाओ। थोड़ी देर पहले पता चला कि एक बाप भी आया था कि मेरी बेटी है जरा नजर में रखिए कोई लड़का है। अच्छा है, अच्छा हाँ वो है, चलो जाओ वो फलां घर में जाओ और दरवाजा नॉक करो और कहना कि मुझे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने भेजा आपकी बेटी के रिश्ते के लिए, जाके देख लो। अच्छा चल पड़े। अब वहां गए तो देखा तो लड़का काला हबशी, और देखा तो अजनबी दूसरे मुल्क शहर से आया हुआ था, और कंगाल कुछ भी नहीं था उसके पास। माँ बस सोच में पड़ गए, करें तो क्या करें, क्या रिश्ता दे इसको, कोई बात तो मिलती नहीं है। और हर माँ बाप अपने शादी के वक्त पे तो बिल्कुल इन्वेस्टिगेशन के आखिरी दर्जे पे होते हैं, क्या कोई वो INS वाले, और वो हर मुल्क का अलग नाम होता है, यहाँ का मुझे नहीं याद, UDI वाले, और यहाँ क्या कहते हैं जो लोग लोगों को चेक करते हैं, इमिग्रेशन वाले। यानी माँ बाप आखिरी हद कर देते हैं कि जितनी परचोल करनी है कर लो, नसीब फिर वही है जो होगा। याद रखिए ये तो एक ऐसा रास्ता है कि ये सिर्फ और सिर्फ मिन आ जाती है। आज जितने भी घर बस रहे हैं ना, आपका है या आपकी बहनों का है या आपके बेटे का, वल्लाही ये सिर्फ और सिर्फ अल्लाह की निशानी है, ना किसी औरत में कोई गुण है। मत सोचा करें ये मैं ठीक हूँ आपके साथ रह गई, आप वही होती हैं, अल्लाह ना चाहता तो इससे भी अच्छे मर्द के साथ अपना रहती। ये अल्लाह की निशानी है। हदीस में आता है कि दो अजनबियों के बीच में मोहब्बत डलवाने वाली चीज निकाह के से बढ़के और कोई नहीं है। निकाह के साथ मोहब्बत होती है। हम जो लंबी लंबी कहानियां खोल लेते हैं ना, और फिर हम कहते हैं जरा एक दूसरे को देख लें, परख लें, साथ बैठ जाएं, मिजाज समझ, वो मिजाज समझने में वो बातें भी पता चल जाती हैं जो शादी के बाद तो चल जाए, तो इंसान कहता है वो क्या करना है, हर एक में होती है। देखिए आप तह में देखेंगे तो गंध होगा, ऊपर ऊपर हर चीज अच्छी लगती है, दूर से चमकती हुई चीजें सोना। आप एक इंसान को देखिए, तस्वीर आपने किसी लड़की की देखी, मैं सिर्फ आपको इस चीज की रियलिटी तक ले जाने के लिए इतनी बात सोचवा रही हूँ। मकसद यह है कि शायद हम इन चीजों की तलखी को बर्दाश्त करने से ज्यादा समझ सकें। आप देखिए एक इंतहाई खूबसूरत लड़की है, आपने या एक लड़के ने उसको देखा, उसके दिल में जज्बे आएंगे उभरेंगे, क्या खूबसूरत है, रंग कितना गोर है, जो भी किसी का ब्यूटी का मेयार है। अब वो तस्वीर या दूर से देखी हुई लड़की जब आपके साथ आपके घर में आके रहती है, क्या क्या सुबह उठेगी तो मुंह से स्मेल आएगी? आएगी ना। ब्रश नहीं करेगी तो दांतों में से हमक आएगी। दो दिन शावर ना ले तो आप उसके पास बैठेंगे तो आपको बदबू आएगी। ये चीजें तस्वीर में तो नहीं थी, ये दूर से देखने में तो थी नहीं, और ये फैक्ट है, ये ह्यूमन वीकनेसेस है। अब जब ये सारी क्लोजनेस अब शादी से पहले देख लेते हैं, कहते ना ना सॉरी, इसके दांत पीले रहते हैं, मैं नहीं इससे शादी करता। भाई अल्लाह के बंदे घर नहीं बनेगा। ये जितना ज्यादा हम इन चीजों को ज्यादा इजी करते जा रहे हैं, उतनी घर बाद में बसने मुश्किल होते हैं। मैं अक्सर इसके सिस्टर्स को कहती हूँ कि जहां आप बस रही हैं खैर से, हर औरत अपने ऊपर लेके सोचे, अगर आपको शादी से पहले ये सारे हालात पता चल चुके होते तो आप रहती? आप करती इधर शादी? वल्लाह ही ना करती। 50% औरतें आज ऐसी जिंदगी बसर कर रही हैं, वो कहती है अब क्या करें, माँ बाप की कहीं निभा रहे हैं, नसीब की बात है, अब जाएं किधर, चुप करके सह जाता है। फिर वक्त के साथ अंडरस्टैंडिंग्स भी हो जाती हैं। लेकिन आप अगर हर सिर अपने हाथ में पकड़ के ये कहें कि बस मुझे तो ये काम करना है और ये मेरा इख्तियार है कि मैं घर बनाऊं, सूरत अनफाल में आप पढ़ चुके हैं कि माँ अल्लफ तबई न हो, ये तो अल्लाह जिसने उल्फत डाल दी दिलों में, तुम तो दुनिया भर की दौलतें दे दो, सोने में तोल दो अपनी बेटी को, हीरे पहना दो, राडो की घड़ी पहना दो, सोने के कंगन सास को पहना दो, माँ अल्लफ तबई माँ, अल्लाह मोहब्बत डालता है। ये जो हमारे ख्याल में ना कि बेटियों को सोने चांदी में तोल के भेजेंगे तो देखना राज करेंगी, कोई नहीं करती। देने उनको जेवर तो इल्म का दे, और देने तो पाकदामनी का दे, और खिदमत का सबक दे। 10 उंगलियों पे 10 चीजें मैं गिनती हूँ अक्सर इन आयतों पे, जिससे एक औरत का घर बहुत सिक्योर हो जाता है। नंबर एक वुद मोहब्बत। मैं भी औरत हूँ, आप भी औरतें हैं, और अल्लाह ने हकीकत में इसमें औरत का बड़ा गहरा किरदार अदा किया। घरों का सुकून औरत के साथ होता है। आप देखिए कि सुकून के साथ आप लफ्ज देखे ना, तो औरत अगर मोहब्बत करने वाली हो तो मोहब्बत फातहे आलम, बड़े बड़े तागूतों के दिल पिघल जाते हैं मोहब्बत भरे जुमलों से। अगर बच्ची लविंग होगी ना तो वो पहाड़ों को भी सर करेगी। और ये जितने जुमले मैं बोल रही हूँ अल्हम्दुलिल्लाह इन सब के ऊपर कहीं ना कहीं पूरे पूरे लेक्चर्स भी मौजूद हैं मेरा घर मेरी जन्नत सीरीज में, कि औरत को ये सिखाए। फिर दूसरी चीज कुर्बानी, सेक्रीफाइस, यही बुद्ध के अंदर भी छुपा हुआ है कि मैंने मनमानी नहीं माननी है, गलत नहीं माननी, वो एक अलग इशू है, लेकिन मिजाज में पहली चीज मोहब्बत, दूसरी कुर्बानी, तीसरी खिदमत। खिदमत से बंदा जीतता है। वाम ममा यन फो नासुफयमकुस, जो भी लोगों को नफा देगा वो बचेगा। जो औरत अपने आप को घर वालों के लिए इतना फाल बना लेती है कि वो पूछे ना नाले पानी किधर है तो वो भी उसी को बताओ, चम्मच किधर है, बस वो फिर वो तो उसके पांव धोएंगे, एक किस्म की बात है। इसके बगैर तो एक वक्त किचन नहीं चलता। अब मैं ये नहीं कह रही कि आप मासी बन जाएंगी, ये क्वेश्चन नहीं है, लेकिन आप देखे कि शौहर को अपनी मौजूदगी का एहसास दिला। बाज औरतें जो होती है ना वो जैसे छोटे छोटे बच्चों को इंडिपेंडेंट कर देती है ना, जाओ खुद ही पी लो, खुद ही खा लो, खुद ही कर रहा है, इसी तरह उन्होंने शौहरों को भी आजाद किया हुआ। और झगड़े उसी पे होते हैं। मैं छोटी सी मिसाल दूंगी सिर्फ प्रैक्टिकल चीजों पे, इससे ज्यादा मुझे करनी नहीं, मुझसे चाहिए इसलिए कि इस मौजू पे बेहिसाब बातें हुई हुई हैं पिछले शायद 15 साल के ये तजुर्बा है। लेकिन याद रखिये, जितना किसी को आपकी जरूरत होगी ना वो उतना आप पे डिपेंडेंट होगा, और जो जितना आपका डिपेंडेंट होगा ना उतना वो आपकी बात मानेगा। मसलन आप देखिए ना कि छोटी सी मिसाल है कि हर एक के मर्द सुबह कपड़े बदल के जाते हैं ना, मोस्ट लाइकली हर एक को पता होता है। एक जरूरत है आप कहते खुद पहने, तो उसका मतलब पता क्या आपको, जब वो जाएंगे तो आप देखेंगी 4 शर्टें फ्लोर पे पड़ी होंगी, ये नहीं ठीक वो नहीं ठीक, सॉक्स इधर नहीं मिली, जो ड्रॉ उन्होंने खोला वो बंद नहीं करना, ऐसा होता? बहुत कम मर्द हैं कि जो ड्रॉ खोले वो बंद करें। आप यहां बैठे कह सकते हैं घर जाके कि मैं आपको बता सकती हूँ मेरे बाद आप किस किस जगह से गुजरे, वो खुली है। अब आप इस पे चक्चर शुरू है, साबा से थके हुए आए घर से गए बाहर गए और दिसंदर आगे से घर में अपनी नंगन डाला हुआ, और धुले हुए कपड़े, जो धुले हुए कपड़े हैं वो सारे फ्लोर पे, और जो पैन के उतरे में बड़ी हिस्सा से वो बेड पे, गीला टावल तो कभी बेड से ऊपर नहीं हटेगा। 10 साल बाद भी आप पूछेंगे तो वो यही कहेंगे वो कोई बात नहीं, कुछ नहीं होता, अनधुले कपड़े बेड से उठाएंगे और धुले हुए फ्लोर से। अब ये चक्चक शुरू हो गई ना, अब एक तो ये आप सब्र कर लेकिन हम सब्र नहीं करते, हम बुड़ बुड़ करते जाते हैं, चीजें उठाई जाते हैं। आप इसके एक हल ढूंढ लें, आप अपने मियां के कपड़े खुद निकाल लें, प्यार से मोहब्बत से रात की लगा दें, تھوڑی سی عزت دے دیں, تھوڑی محبت دے دیں, میچنگ چیزیں جو بھی پہنتے ہیں اگر رکھ دیں, وہ کیا سوچیں گے آپ نے ان کو عزت دی؟ دل میں وہ خوش ہوں گے میں نے اپنا وقت بچایا ہے, جو کل میں نے وقت کرنا تھا آج کروں. اب آپ دیکھیے یہ کیئر ہے, اس کو کیئر کر لیں, ایک دوسرے کی کیئر کریں. جتنا کسی سے کسی کو محبت دیں گے نا اتنی محبت اس سے لیں گے. آپ دیکھیں گے کہ وہ سوچیں گے کہ آپ ان کی کیئر کریں اور جھگڑے ختم. آپ اسی طرح اور باقی چیزوں پہ اس کو لگا لیجئے. جتنا ہم انڈیپینڈنٹ کرتے ہیں پھر ظاہر ان کی بھی تو عقل ہے نا, ان کی بھی چوائس ہے, وہ بھی اپنا عقل یوز کریں گے. کیسے ہو سکتا ہے کہ ان کی اور آپ کی چوائس ایک جیسی ہو؟ ہاں عقل مند بیوی کیا ہوتی ہے, وقت سے پہلے اپنے مرد کی سوچ پڑھ لیتی ہے آج کیا ان کو چاہیے ہوگا. اسی طرح کھانے کا انتخاب ہے, باقی بہت ساری باتیں جس پہ ابھی زیادہ نہیں کہنا چاہتی. لیکن یاد رکھیے کہ جتنا زیادہ آپ خود کو دوسرے کے اندر انٹرسٹ لیں, اپنے شوہر سے کیئر کرتے ہیں نا, انٹرسٹ لیں, ان کی بات سنیں, پہلے اپنی سنانے کے بجائے سنیں آپ کا دن کیسا گزرا, آپ نے کیا کیا, محبت بری باتیں. اس پہ ایک پورا لیکچر ہے, میرا خیال ہے میرا خیال آج سے 12 سال پہلے دیا ہوگا, ڈلس میں دیا تھا. اس کا جو فیڈ بیک آیا تھا اللہ کے حکم سے, یعنی کئی سسٹرز تھی کہ وہ کہتی تھی کہ ہمارے مرد کبھی پسند نہیں کرتے کہ ہم درسوں میں جائیں, لیکن آج کے درس کے بعد جا کے جب ہم نے اپنے اندر چینجز لائے تو وہ پوچھتے ہیں کہ وہ باجی نے پھر کب آنا ہے, میں تمہیں اس کے درس میں خود چھوڑنے جاؤں گا. یعنی ایک بات ہے نا, چھوٹی چھوٹی ایک 21 پوائنٹس ہیں. آپ یوٹیوب پہ کریں گے نا 21 پوائنٹس آف سکسیزفل لائف کچھ اس طرح کی بات ہے, اس میں وہ 21 پوائنٹس آتے ہیں. جی سسٹر بے شمار ہے, یعنی آپ کہہ سکتے ہیں کہ یہ میرا فیوریٹ ٹاپک ہے, اس لیے اب تفسیر کی کلاس میں اس پہ ورک کر دوں گی تو وہ پوری 10 ٹپس کی باتیں ساری آپ کو یاد دوں گی تو اگلی آیتیں نہیں ہو سکیں گی. لیکن حقیقت ہے اللہ ہی ڈالتا ہے, لیکن آپ اپنے پوائنٹس کو پورا کرنا چاہتے ہیں تو قناعت کی عادت لائیں, فرمائشیں چھوڑ دیں, ایکسپیکٹیشنز چھوڑ دیں, اپنی نیند چھوڑنے کے لیے تیار رہیں, اپنے آپ کو خوشبوؤں میں بسائیں, نرم کپڑے پہنیں, کلام میں نرمی لائیں, زبان نرم ہو, نرم گرمے جستجو اور گرم دمے جستجو. کہتے ہیں کہ وہ کیا ایک ہے نا کہ فارسی کا شاید محاورہ کیا ہے کہ وہ جس میں کہتے ہیں کہ نرمی دلوں کو جیت لیتی ہے, میرے اب زبان پہ نہیں آ رہا لیکن دماغ میں ہے یہ لفظ. یعنی نرمی لائیں, سافٹنیس لائیں, اور لوگوں کو یہ احساس لیں کہ مجھے کچھ نہیں, لمبی فرمائشیں چھوڑ دیں, خواہشیں چھوڑ دیں. آپ اپنے اندر اتنی قناعت لے کر آئیں کہ کوئی آپ کو کہتا ہے کہ یہ چیز لو تو آپ کو مجھے ضرورت ہی نہیں, پہلی بہت ہے, پہلی ختم ہوگی تو اور لے لوں گی, میں آپ کو بتا دوں گی. اور اگر فرمائشیں کرنا, آپ نے تو اینیورسری پہ کچھ دیا ہی نہیں, سالگرہ پہ تو کچھ آیا ہی نہیں, عید پہ تو کچھ دیا ہی نہیں, تو یہ لمبی زبان سے بات نہیں بنتی. اس لیے ضرورت ہے اس بات کی آپ دینے والے بن جائیں. آپ سوچیں کہ میں سکون دینے آئی ہوں اس گھر میں, اس مرد کو میں نے سکون دینا. اور آپ دیکھیے سکون کے بھی مختلف لیولز ہوتے ہیں. سب سے پہلے بیوی سکون کیسے دیتی ہے, اور مرد بھی دیتا ہے, یہ ساری چیزیں لامحالہ مرد کے لیے بھی ہیں. ناراض نہ ہو جائیے گا میرے سے, پتا چلے کل آئے ہی نہیں تو نہیں آئیں گے تو آپ کا نقصان ہوگا. لیکن یاد رکھیے کہ یہ باتیں اگر آپ کو آپ کی جگہ کوئی مرد ہوتے اور میری جگہ کوئی مرد ہوتا تو وہ مردوں کو کہہ رہا ہوتا, اب میں مردوں کو کہہ کے مشکل میں ڈالوں گی آپ کو. پہلے ہی آپ خوش نہیں, اب آگے سے میں یہ ساری باتیں مردوں کے سیکھے میں کر دوں, گھر جا کے لڑائی کر کے آ جائیں. تو اپنا کام کیجیے, ان کو اپنا کرنے دیں, آپ اپنے اچھے رویے سے دوسروں کو جیت لیں گے. ان شاء اللہ تعالیٰ جب آپ کے اندر ایک پازیٹو چینج آئے گا تو دوسری طرف بھی آتا ہے. اور مردوں کا تو اتنا ہی بہت بڑا احسان ہے کہ وہ ہمیں برداشت کر رہے ہیں, واللہ ہی کئی مردوں نے صرف اس بات پہ جنت میں چلے جانا ہے کہ بیوی کو ساری زندگی برداشت کرتے رہے. تو بہرحال میری ہمدردی ہمیشہ مردوں کے ساتھ ہوتی ہے, پتہ نہیں کیوں, سچی بات ہے. جی فور نہیں لکھا ہے میں نے, 8-9 کہہ دی ہیں لیکن میں نے پوائنٹس نہیں بولے ساتھ. ہاں جی, اور جی آپ موسٹ ویلکم. جی اور جی یہ دو بیٹھے ہوئے ہیں, باقی تو سارے آپ میں سے کون کون میرڈ نہیں ہے؟ یہ دو تو بچیاں ہیں, باقی سب ماشاء اللہ میرڈ ہے نا. جی یعنی شادی شدہ زندگی. جی آپ دونوں نے کیا سیکھا؟
کم پہ راضی ہو جائے تو خوش ہو گئے, یہ ایکسپیکٹیشن مت رکھو کہ ہاں یہ جو ڈریم ورلڈ ہوتا ہے کہ شادی کے بعد اس طرح زندگی ہوگی.
فلمیں دیکھنا چھوڑ دیں اگر آپ کامیاب زندگی چاہتے ہیں. सही बात है, यानी ये ड्रीम लैंड में जो रहते हैं ना हीरो हीरोइन, और उसमें ना हीरो की अम्मा होती है साथ, ना हीरो की बहनें होती हैं, वो सारे झगड़े वहीं से शुरू हो जाते हैं। तो यानी ड्रीम लैंड से बचना है जी। आपने फरिया क्या सीखा? इसकी धड़कन चेक करें, जिंदा जी आप क्या कह रहे हैं?
मुझे अपनी वालदा का याद आता है, मैं कहती हूँ कि अल्हम्दुलिल्लाह 10 बहनें थी, लेकिन जैसे वालदा की तबीयत है अल्हम्दुलिल्लाह, उनको देखकर उनसे बहुत कुछ सीखा। तो इसी तरह हमारी बच्चा भी, अगर माए को एग्जाम्पल अच्छा बनेगी तो बच्चा भी अच्छा।
जी बिल्कुल, जो बोझे बीज डालेंगे ना वही उगाएंगे। तरबियत में जमीन आसमान का फर्क होना चाहिए, और ये याद रखिए कि बच्चियों की तरबियत बच्चों की तरबियत से बिल्कुल फर्क है। ये माओ की तरबियत में ये चीज बहुत जरूरी होती है कि बच्चों की तरबियत कैसे करें और बच्चियों की कैसे करें। ये कई कभी बात हो रही है तरबियत के इस मौजू की, तो ये जो हमने बात की है अभी आखिरी वीक में जो इसकी सॉरी पेरेंटिंग का जो कोर्स है, बेसिकली इसमें जो हम टॉपिक कर रहे हैं ना, वो है नेक माओ का मिसाली किरदार। तो उसमें खुद ब खुद करेक्टर बिल्डिंग की भी बात होगी और तरबियत की भी बात होगी। कितने लोग एक्साइटेड हैं उसके लिए? सारे तो नहीं है, ठीक है, चले फिर आप बाद में उस पर बात करें। अभी कर दी तो फिर आप लोगों को मुश्किल हो जाएगी। आगे चलते हैं, और इसमें जो बातें रह गई हैं आपको मैं कई चीजें, आप सिस्टर आयशा दे दीजिए रूम में लिंक। अभी जो नई वेबसाइट है जिसमें सिर्फ ऑडियोज हैं, तो उसमें अल्हम्दुलिल्लाह एक पूरा पेज है जिसके अंदर सिर्फ माओ की इसकी बात है, खोल के स्क्रीन पे साथ दिखा देती हूँ ताकि आप लोग भी इससे फायदा उठाना चाहें बाद में, तो फिर आप उठा। बहरहाल आप नूरुल कुरान पे जाके देखेंगे तो ऊपर आपको एक लिंक दिखेगा, उसमें से अगर आप टॉपिक सिलेक्ट करेंगे फैमिली लाइफ या कुछ मैरिड लाइफ, कुछ इस किस्म का उसका टॉपिक है, तो फिर आपको भी इंशाल्लाह तरह उसमें दिख जाएगी जी। देखिए आप बैठ के सुन रहे हैं ना, तो कई लोग नहीं सुन पाते, तो आप उन तक भी तो ये बातें पहुंचा सकते हैं ना कि किस तरह उनको इससे फायदा होगा और क्या करेंगे अगर ये आप नूरुल कुरान पे जाते हैं। और आपको बहुत सारों का मिल जाएगा, जरूरी नहीं आप मेरा सुने, आपको जिसका दिल चाहे वो सुने। लेकिन ये देखिए इसमें ये जो पिंक कलर का नूरुल कुरान ऑडियोज, ये नई वेबसाइट है जिसमें कोशिश की गई है कि सारी चीजों को इकट्ठा किया। अभी बिल्कुल इब्तदाई शक्ल में है, लेकिन इसमें आपको एक टॉपिक मिल सकता है अपने टॉपिक के, ये ऑडियोज यहां से आप देखिए बाहमी ताल्लुक है, इसमें से आप जाएं पेरेंटिंग और हुकूक अल इबाद बच्चों की तरबियत, और ये मैरिड लाइफ सबसे आखिरी जो लिंक है इसको क्लिक कर लें, तो इसमें आपको वो इंशाल्लाह सारे उसके टॉपिक मिल जाएंगे जो भी आप देखना चाहते हैं। जब माउस खुद पकड़ेंगे तो फिर पता ज्यादा अच्छा चलेगा, लेकिन मैं सिर्फ आपको रास्ता दिखाती हूँ कि आप देखें। ये देखिए अब जैसे एक लेक्चर है नए रिश्तों को कैसे निभाएं, 42 मिनट का है, सुना सकते हैं सुन सकते हैं जिसको फायदा हो। फिर इसी तरह मेरा घर मेरी जन्नत, ये मैरिड लाइफ का जो हमारा एक निकाह A to Z सेमिनार है उसकी ऑडियोज है, और इसी तरह इससे बहुत ज्यादा चीजें दूसरी जगहों पे भी मौजूद है। अभी बिखरा हुआ सामान, लेकिन यह कि आप जितना सुनते जाएंगे इंशाल्लाह आपको खुद पता चलेगा कि इस्लाम हमसे क्या चाहता है। और अल्लाह ताला से बस यही दुआ कीजिए कि अल्लाह ताला तू हमें अपने घर वालों, अब इस बहुत प्रैक्टिकल बातें, अगर कुछ दिन में क्वेश्चन आता है आपके आप लिख लें, एंड पे आपको मौका दूंगी अल्लाह ताला। अगर जुबानी पूछना है क्विकली तो पूछ भी सकते हैं अभी, कि कोई स्पेसिफिक क्वेश्चन जिस मौजू पे बात हो रही है तो पूछ लें, बहुत शॉर्ट और सीधा जुमला रखें ताकि बात समझ नहीं आसान हो।
और उसमें मैं इतना अपने आप को बड़ी समझती थी, बदतमीजियां करूँ शैतानियां करूँ, मुझे कोई कुछ नहीं कहता था, क्योंकि मेरी पर्सनालिटी अभी तक वैसी की वैसी ही है।
आपसे ज्यादा सच भी बोलते
अभी तक कोई लाड लाड पान, जैसे बच्चों को भी कभी कभी अलदारे कर मेरे हस्बैंड को अप्रिशिएट कर, कहते मुझे नहीं किया, तो ये चीज बच्चों को प्लीज नहीं करे।
ये बच्चियों को हर वक्त हथेली का छाला बनाना, ये ऐसी है ये वैसी है ये लाडली, सबको प्यारे होते हैं, और बाद जब एक बेटा है तो उसको भी गाड़ लेते हैं, एक बेटी है तो उसको भी गाड़ लेते हैं। हालांकि हर इंसान अपनी साथ में तो अकेले ही है, अगर आपकी दो बेटियां हैं तो हर बेटी अलग अलग है ना, तो आप दूसरी बेटी को पहले से क्यों अलग रखें, क्योंकि बीवी तो एक ही होनी है सबकी। बिगड़ी हुई बेटी अगर किसी की बीवी बन गई तो वो सारी उम्र रोएगा कि मैं अखलौती क्यों लेकर आया है, तो अभी तो बेचारे मियां पे अब रहम करना शुरू कर दें है, तो उन्हें बताया कि कुरान ने मुझे अब सोचने पे मजबूर किया कि मैं बिगड़ी हुई हूँ। سبحان اللہ. چلیے آگے چلتے ہیں. اِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِّقَوْمٍ يَتَفَكَّرُونَ. یقیناً اس میں نشانیاں ہیں اس قوم کے لیے جو غور و فکر کرتی ہے. تب غور و فکر ہم نے خود کرنا ہے, کس طریقے سے ہم اپنے گھر والوں کے لیے خوشی کا ذریعہ بن سکتے ہیں. اگلی آیت میں ایک اور نشانی, آیت 22, وَمِنْ آیَاتِهِ خَلْقُ السَّمَاوَاتِ وَالْأَرْضِ, اور اس کی نشانیوں میں سے ہے آسمانوں اور زمین کی تخلیق. واختلاف السنتکم والوانکم, اور تمہاری زبانوں اور تمہارے رنگوں کا فرق. ان فی ذلک لآیات للعالمین, ان فی ذلک لآیات للعالمین, یقیناً اس میں نشانیاں ہیں لوگوں کے لیے جو علم رکھتے ہیں. دوسری چیز اب اس میں جو غور و فکر کی ہے وہ ہے آسمانوں زمین کی تخلیق. کیسے پیدا کی اس نے, کیا ہوا, کبھی آپ اس پہ غور کرے نا تو آپ کی سمجھ جو نا رک جاتی ہے. اللہ کو پہلی دفعہ کیسے خیال آیا ہوگا, اللہ کے پاس یہ آئیڈیا کہاں سے آیا, زمین کا رنگ ایسا کیوں ہے, آسمان ایسے اوپر کیوں ہے, ان کا ڈسٹینس کیسے. یعنی آپ اکیلے بیٹھ کے نا, بالکل خاص طور پہ کسی اوپن جگہ پہ جا کے نیچر میں بیٹھیں اور سوچیں, تو یقین کریں کہ آپ کو اپنا سانس رکتا ہوا دکھے گا. یہ گلوب ایسے ہے, ادھر سمندر ہے, ادھر پانی ہے, یہاں سردی ہے, یہاں گرمی ہے. مشرق میں ہمیشہ گرمی کی ہوتی ہے, مغرب یعنی ویسٹ میں ٹھنڈ کی ہوتی ہے, پولز کے اوپر برف کی ہوتی ہے. یقین کریں آپ کا جیسے ایسے لگتا ہے کہ خون خشک ہو رہا ہے. اللہ کہتے کرو غور, میں تمہیں خود کہتا ہوں کرو. اور اس غور کا نتیجہ کیا ہے کہ ما خلقت ھذا باطلا, اور اس غور و فکر کا آخری ریزلٹ کیا ہے کہ یا کنا بدو یا کنستائیں, تو سب سے بڑا میں سب سے چھوٹی. غور و فکر کریں. آج سائنس کے نام پہ جتنا زمین و آسمان کو لوگ غور و فکر سے دیکھ رہے ہیں, اس کی تہوں کو کھول رہے ہیں, لیکن خالق تک نہیں پہنچ رہے. اسلام ہمیں بتاتا ہے کہ تم اس کائنات پہ غور کرو, دیکھو میں نے تمہیں کیا دیا. آپ ایک چھوٹی سی ایکٹیویٹی کر لیں, خلق السماوات والارض کے بیچ میں جتنے ڈفرینٹ تھنگز ہیں نا ان کو لسٹ بنائیں, جو آپ کی عقل کے مطابق مختلف چیزیں اللہ نے دنیا میں بنائی ہیں, صرف اس کی لسٹ تیار کر کے دیکھیں, آپ حیران ہو جائیں گے. کیونکہ اس میں آسمان بذات خود بھی ہے, زمین بھی, لیکن جو ان کے بیچ کی چیزیں ہیں, ڈائناسور سے لے کر زیبروں سے لے کر چڑیوں سے لے کر انسانوں سے, جنوں سے, پریوں سے, جو کچھ بھی ہے اللہ تعالیٰ کیسے لا رہا ہے. پھر آپ دیکھیں تناسب, جب سے دنیا بنی آج تک اللہ سبحانہ تعالیٰ نے یہ نہیں کیا کہ ساری لڑکیاں رہ گئی مرد کوئی نہیں پیدا ہو رہے. اگر آپ کے گھر میں چار بیٹیاں اور دو بیٹے ہیں, یا آپ کی صرف تین بیٹیاں اور بیٹا کوئی نہیں ہے, تو کوئی بڑی بات نہیں. کسی اور کے گھر میں صرف تین بیٹے ہوں گے, بیٹی کوئی نہیں ہوگی. اوور آل پوری دنیا میں مردوں عورتوں کو اللہ نے ایک ریشیو اینڈ پروپورشن کے ساتھ سیٹ کر دیا. کون ہے یہ جو حساب کتاب رکھے؟ ہم تو ایک چھوٹی سی انوینٹری نہیں کر پاتے, کیا رہ گیا, کتنا رہ گیا, کتنا. گھر میں راشن لینا ہوتا ہے, بازار سے چیزیں لے آتے ہیں, بھی یاد آتا ہے وہ دودھ تو تھا ہی نہیں, وہ لائی نہیں, اچھا یہ تو زیادہ آ گیا. کتنی عورتیں یہ سوچ کے شاپنگ کریں کہ کیا کم ہے کیا زیادہ ہے, ایسے لینا ہے کہ بس دو ویک کے بعد جانا پڑے مجھے, بیچ میں نہیں جانا. بہت کم لوگ اس طرح کرتے ہیں. جب ضرورت پڑی گاڑی کھڑی کی لے آئیں گے, اور اس میں ٹائم بھی گیا, اور لینے گے چار چیزیں بےکار بھی اٹھا کے لے آئے, پھر جو چیزیں زیادہ آ گئیں وہ ضائع ہو گئی تو پھینک دو, کوئی بات نہیں, بہت ساری بریڈ پڑی ہوئی ہے. یہ طریقے جو ہے نا, یہ غیر فطری طریقے ہیں. اسلام یہ چاہتا ہے کہ ہم اس غور و فکر کے نتیجے میں اپنے اندر وہ خوبیاں لانے کی کوشش کریں جو اللہ سبحانہ تعالیٰ نے استعمال کی ان کائنات میں. یہ سب کچھ اللہ کی ذات ہے جو یہ سارے معاملات کو کر رہی ہے. اور پھر آپ دیکھیے کہ ان ساری چیزوں کو کرنے کے بعد اس نے اس کے نظام کو بھی سنبھالا. چلے جیسے تیسے کر کے بنا لیا, ختم ہو گئی بات, کر دیا, بھی جو مرضی کریں گھر جا کے. کئی ایسی بیکار کمپنیاں ہوتی ہیں نا, ایک دفعہ پیسے لینے کے لیے چیز بنا کے ہاتھ میں دے دی, وہ جب استعمال کریں گے پہنیں گے پتہ چلے گا بیکار تھے, رواں آ گیا, یہ ہو گیا, خراب ہو گئی. اللہ نے نہ صرف بنانے کا ذمہ لیا ہے بلکہ مدبر الامر, وہ چیزوں کو چلانے, اس کی پروسیسنگ, اس کی لائف ٹائم گارنٹی بھی لیتا ہے, جس کا آپ کہہ سکتے ہیں کہ مینجمنٹ ساری اللہ نے اپنے ہاتھ میں رکھی. اور کتنی خوبصورت رکھی, انسان دیکھ سکتا ہے, اس کو پتہ چلتا ہے کہ یہ کیسی بڑی بات ہے. تو غور و فکر کریں گے تو فائدہ ہوگا. کس طرح آسمان ہے, اس کا فاصلہ کتنا ہے. اب اس پہ وہ ساری اگر آپ کو سائنٹیفک تھنگس لکھاؤں تو بات بہت بوجھل ہو جائے گی. یہ آپ خود ڈھونڈیں, آپ بھی سرچ کر سکتے ہیں, کوئی بڑی چیز نہیں ہے. آپ دیکھیے کہ زمین سے آسمان کتنا دور ہے. اگر ان کا ڈسٹینس کم ہو جاتا تو کیا ہوتا, پیچھے آپ کو لکھائی تھی کچھ چیزیں سورہ حجر کے اندر اور بیچ کی جو صورتیں تھیں, کہ کس طرح یہ گریویٹی کا تناسب, آسمان بغیر کسی سہارے کے کھڑا ہے, कोई पिलर्स नहीं है, कोई स्टिक्स नहीं खड़ी, ये सिर्फ फोर्सेस है। और एक ग्रेविटी की पुल के साथ इसको अल्लाह ने एक खास जगह पे रखा हुआ है, और अगर उसको कम कर देंगे तो आसमान जमीन के अंदर आके गिर जाएगा, और अगर इसको ज्यादा कर देंगे तो आसमान ऊपर जाएगा और हिलता रहेगा, ये जमीन हिलती रहेगी। इसका जो अल्लाह ताला ने रखा, तो अल्लाह ताला कहते हैं तुम सोचो ये कहां से आई। मादा है तो मादा किसने पैदा किया, एनर्जी है तो एनर्जी किसने पैदा की, रेशियो प्रोपोर्शन किसने किया, और इन सब के अंदर भर के फिर जो अगली चीज है जो उससे भी ज्यादा अजीब है, और वो के वक्त तिलाफ वल सीनातिकुम। अल सीना जो है ना ये लिसान उनकी जमा, सीनत उनकी भी जमा, यानी लिसान है ना, तो अल सीना उससे देखे। और अलवान लोन की जमा, लोन कहते हैं नेचुरल कलर को। कहां पड़ा गाय के वाक्य में, जी बिल्कुल, मा लौनुहा। और जो कलर खुद चढ़ाया जाए उसको क्या कहते हैं, सिबगा कहते हैं, सिबगा कहते हैं। तो गोया के अल्लाह कहते हैं तुम्हारे रंग कितने फर्क है। कभी आप अफ्रीका के हबशियों को देखें और यूरोप के गोरों को देखें, एक बनाने वाला, एक इतना गोरा और एक इतना काला। अल्लाह ने हुसन के मेयार भी फर्क रखे, जिस तरह हमारे कल्चर में किसी का गोरा होना समझते बड़ी अकलबंदी है, और कोई बच्ची गोरी हो कहते तो बड़ी खुशकिस्मत है, कोई फर्क नहीं पड़ता। सफेद चमड़ी हो, कशिश अल्लाह ना डाले, कोई कशिश नहीं है उसने। और हम सोचते हैं कि बहुत खूबसूरत हो जाएंगे तो मियां को भी अच्छे लगेंगे, घर वालों को अच्छे लगे, बिल्कुल भी अच्छे नहीं लगेंगे। इसी तरह काले रंग का इंसान, आपको पता है कि अफ्रीका में खुद किसी ने पूछा कि आपके यहाँ खूबसूरती का क्या मेयार है, तो उन्होंने कहा मोटी नाक, यानी मोटी नाक और चौड़े होंठ। हमारे कल्चर में ये दोनों चीजें मायूब समझी जाती हैं। कहा और क्या रंग कैसा, कहते खूबसूरती ये कि ये जो हाथ की हथेली है ना पाम, इसका रंग और बाहर की स्किन का दोनों का बिल्कुल एक जितना काला हो, उनकी ये खूबसूरती। उनकी भी अदाकारें होंगी, उनकी भी मॉडल्स होंगी, उनमें भी लड़कियां लड़कों के, लड़कों की माए लड़कियां देखने जाती होंगी। अब उधर जो, और वो कहते हैं जितनी औरत मोटी हो ऊंची हो उतनी खूबसूरत है। सुमालियों में देख लीजिए उनके यहां मेयार है। हमारे यहाँ लेते वक्त कहते हैं बिल्कुल छटांक वजन हो, और घर पहुंचे तो कहते हैं ये 40 साल की औरत का काम करे। वो जान ही नहीं उस गरीब में, तो करेगी क्या काम, फिर वो आपसे काम लेगी ना। जरा उम्र बड़ी हो जाएगा, कहते नहीं बड़ी उम्र की लड़की नहीं लेनी। कभी सोचा कि बड़ी उम्र की लड़की जाएगी तो घर संभालेगी, 4-10 साल की जिंदगी बढ़ चुकी है तो तजुर्बा भी तो बढ़ चुका होगा, समझ भी तो बढ़ चुकी होगी। छोटी उम्र की ले जाते हैं फिर जाके सिखाना पड़ता है, फिर वो भी रोती है, वो भी रोते हैं, फिर अम्मा को कोसते हैं कि अम्मा ने सिखाया नहीं, भाई आपको इतनी छोटी लेने की जरूरत क्या थी। तो ये सारी चीजें जो कल्चरली हम इर्द गिर्द में देखते हैं, अल्लाह सुबहाना ताला ने किस तरह से इन चीजों को रखा। अब ये जो सवाल शुरू में भी उभरा था कि इतनी मुख्तलिफ जुबानें कैसे आई, तो मैंने अलबिदाया नहाया में ये रिवायत पढ़ी हुई है, वल्लाहु आलम ठीक है कि नहीं। क्वेश्चन शुरू से लोगों के जहन में रहा कि आवाजें कैसे बदलती हैं, इतनी लैंग्वेजेस कैसे हुई। तो ये तो हम सबने पढ़ा हुआ है कि हजरत नूह अलैहिस्सलाम के साथ 60 से 70 लोग जो थे वो कश्ती में सवार होके आगे थे। जब वो कश्ती जुदी पहाड़ पे टिक गई, उधर लोग बसने लग गए, फिर कहते हैं कि वहां उन्होंने ये इमेजिनेशन में कर दिया कि कुछ बुजुर्ग हैं, अगर वो नेकियां कर रहे हैं तो हम उनकी वजह से बच रहे हैं। लोगों ने क्या किया कि बहुत ऊंचे ऊंचे मीनारे से बनाए, जैसे टॉप पे कोई टावर टाइप है, उन टावर्स के ऊपर कुछ ऐसे लोगों को बिठा देते थे जो हर वक्त अल्लाह का जिक्र करते कराते रहते थे। लोगों ने ये शिर्क शुरू कर दिया कि इनकी वजह से हम अल्लाह के अजाबों से बचे हुए। अल्लाह ताला को एक दफा गुस्सा आया तो वो जलजला आया, वो टावर जब गिरे तो वो लोग भी गिर के मरे, और उसकी वजह से जो धड़कन और इतनी घबराहट हुई तो उससे जो लोग थे वो मुख्तलिफ तरह की बोलियां बोलने लग गए। अल्लाह वाला, अब हमें इससे कोई सरोकार नहीं, लेकिन ये कितनी हैरतनाक बात है कि पंजाबी माँ के घर पैदा होने वाला बच्चा पंजाबी बोलने लग जाता है, इंग्लिश बोलने वाला इंग्लिश में। और जब बच्चे गोरों के बच्चे रोते हैं तो मैं दिल में सोचती हूँ इनके बच्चे भी हमारे बच्चे की तरह रोते हैं, ये तो नहीं इंग्लिश में रो रहे। रोता बच्चा तो पंजाबी हो या गोरा, वो अंग्रेज हो या समझे नॉर्वेजियन बोले, वो सब एक जैसे हैं, चीखते भी वैसे ही हैं, शोर भी वैसे ही मचाते हैं, जिद भी वैसे ही करते हैं। तो ये कौन सिखाता है, कोई माँ सिखा सकती है अपने बच्चे को लैंग्वेज? ये अल्लाह की शान है। और अलवान, और ये आयत जो पिछली आयत के साथ जोड़ू तो मुझे बहुत ही दिलचस्प लगती है कि पीछे शादी की बात थी, औरत और मर्द की आपस के ताल्लुक की बात थी, यहाँ रंग और जुबान का फर्क है। कई दफा ऐसी शादियां होती हैं कि शौहर की जुबान कोई और होती है, बीवी की कोई और होती है, लैंग्वेज बैरियर। अब ये तो हमने कर दिया, हम तो अपने मुल्क में रहते हुए दूसरों में नहीं करते, ये उर्दू स्पीकिंग है हम इनमें नहीं करेंगे, ये पंजाबी स्पीकिंग है, ये मेमनी है, ये हमने तो इतनी ज्यादा बांटे रख दी रिश्ते करते वक्त के अल्लाह की पनाह। हालांकि आप देखिए जितने रिवॉर्ड्स हैं, ये बाज दफा इनकी शादियां जब होती हैं तो कोई अगर तुर्की है तो उसकी शादी किसी अमेरिकन से हो रही है, उसको इंग्लिश नहीं आती, उसको तुर्की लैंग्वेज नहीं आती, घर चलते हैं ना। تو اللہ تعالیٰ کی ذات ہے. ایک مجھے بردر کی بات یاد آ گئی, ان کی بیوی جو تھی وہ گونگی تھی, ہم مجھے خود یاد ہے ہمارے بچپن میں, بلکہ ہم اس سے کپڑے سلواتے تھے, تو وہ بڑے اچھے گھر کی تھی, تو پھر گھر کا جو ڈرائیور تھا اسی کو کہہ سن کے تو ماں باپ نے شادی کر دی, بچے بھی تھے, تو وہ بردر کبھی کہتا تھا کہ تم لوگوں کے لیے گونگی ہے, مجھے یہ سب کچھ سنا دیتی ہے, یعنی وہ بغیر بولے بھی شور مچا کے کر کرا کے کہتا یہ گونگی تم لوگوں کے لیے, میرے لیے یہ گونگی بالکل نہیں ہے. تو یہ ایک فطرت ہے, انسان جب اس طرح کے کام کر لیتا ہے. وَمِنْ آیَاتِهِ خَلْقُ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافُ أَلْسِنَتِكُمْ وَأَلْوَانِكُمْ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ. اب اس میں کیا نشانی ہے, اور نوٹ کیجئے گا, لِلْعَالَمِينَ عالمین, سوری عالم نہیں ہے لفظ, پڑھتے وقت پہلے بھی مجھے غلطی لگی تھی, عالمین ہے, عالم اور عالم میں فرق ہے, عالمین ہوتا تو جہان, اور عالمین عالم کی جمع علم والوں کے لیے. علم کے ساتھ اس میں کیا نشانی ہے, اب آپ بتائیے کہ اس میں کیا نشانی آپ کو دکھ رہی ہے, خاص طور پہ زبان اور رنگ کا فرق ہے, اور اللہ علم کی بنیاد پہ بات کرتے ہیں. جی بتائیے. یعنی علم کے باوجود بھی انسان کسی کو زبان نہیں سکھا سکتا, اور آپ دیکھیے سب کی زبان ایک شکل کی, منہ کا جو دھانا ہے, دانت جہاں سے ہم بولتے ہیں, ووکل کارڈ, سب ایک جیسے ہیں, اندر سے مختلف چیزیں کیسے بولی جاتی ہیں, تلفظ فرق, سٹائل فرق. اللہ تعالیٰ یہاں یہ سکھا رہے ہیں کہ دیکھو تمہارا مادہ تخلیق اور بناوٹ کا فارمولا تو ایک ہی ہے, لیکن اس کے باوجود رنگ کیوں فرق, زبانیں کیوں فرق. بس آپ دیکھیں نا, پنجابی بولنے والوں کا شاید فیس تھوڑا فرق ہونا چاہیے تھا ہمارے خیال میں, اور انگلش بولنے والوں کا فیس طرح ڈفرینٹ ہوتا. اللہ کہتے ہیں یہ میری شان ہے کہ ایک ہی جیسی چیز سے مختلف قسم کے کام لے لوں. اور خاص طور پہ آپ دیکھیے عالمین کے ساتھ اگر جوڑے, ایک اور بات بھی سمجھ آتی ہے کہ علم ایک ہی ہوتا ہے, اس کے بعد مختلف لوگ مختلف رنگوں کے بن جاتے ہیں, جو اس کے اندر ذاتی خوبی ہوتا ہے یا ان کی ملان ہوتا ہے نا, تو اس علم کے بعد ان کو وہ کام کرنا آسان ہو جاتا ہے. اللہ کی ذات ہے, بس جتنا اس پہ غور کرتے جائیں اتنا تھوڑا ہے. اگلی چیز جس پہ غور و فکر ہے وہ ہماری آپ کی نیند ہے. ہمیں آیاتی, پہلے اتنا آپ میں سے کوئی سو تو نہیں رہا, نہیں آج تو نہیں سو رہے کیونکہ ٹاپک ایسا ہے نا, ویسے عام طور پہ نیند آ جاتی ہے. کتنوں کو نیند آتی ہے کلاس میں؟ جی کس کو آتی ہاں؟ تو آپ بریک میں کھانا کھانا چھوڑ دیں, آج تو ٹھیک ہے, مجھے سبھی ٹھیک لگ رہے ہیں, پراٹھے کھلا کے اور حلیم نہاری کی, آج نہاری کے بعد تو پھر بریک لینی اور اس کے بعد پڑھنا چاہتی ہے نا. لیکن بہرحال آئیے دیکھتے ہیں کہ نیند میں کیا ہے. ومن آیاتی ہی, اور اس کی آیتوں میں سے, اس کی نشانیوں میں سے ہی کیا, اللہ کی ذات. منام حکم, تمہاری نیند. منام کا لفظ کیا ہے؟ نوم سے. نوم کیا؟ نیند. منام سونا, یعنی سونا نہیں, گولڈ نہیں, بلکہ ٹو سلیپ. بل لیلی, رات کو. کیا پتا چلا کہ نیند تو ہوتی ہی رات کی, لیکن ون نہار اور دن کی بھی. یہ دن کا سونا کون سا بھائی؟ تین چار گھنٹے, تھوڑا سا کام چھوڑ کے رک جانا. دن میں صرف اتنا سونا کہ جس سے بندہ دوبارہ کام کرنے کے لیے تیار ہو جائے دوپہر کے قریب, اس کو کیلولا کہتے ہیں. اور دن کے وقت میں عام طور پہ سونا ناپسندیدہ, اور اس میں بہت ساری کوٹیشن ہے, بعد میں موقع ملا تو آپ کو اس کوٹ کروا دوں گی, لیکن ابھی اس وقت صرف غور و فکر کا انداز رکھیں. وقت غا حکم ان فضلی ہی, اور تمہارے اس کے فضل کو تلاش کرنا. اگر آپ اس آیت کو پڑھیں نا تو یہ ایسے ہونی چاہیے تھی, ومن آیاتی ہی منام حکم بل لیلی, یہاں پہ آپ ایک رکیں گے, اور ون نہاری وقت غا حکم ان فضلی ہی, تو بانٹ سمجھ آتی ہے کہ تمہارا رات کو سونا اور دن کو تلاش کرنا اس کے فضل کو. اور جہاں فضل سے مراد کیا ہے؟ لائیولی ہوڈ, مردوں کا کمانا, کسب حلال, کہ دن کو کام کرو اور راتوں کو سو جاؤ, یہ ہے فطری طریقہ. تو فرمایا کہ ان فی ذلک لآیات لقوم یسمعون, یقیناً اس میں نشانیاں ہیں ان لوگوں کے لیے جو سنتے ہیں. کون سنتے ہیں؟ یہ ذرا جو آخری لفظ ہے ان پہ بھی غور فرمائیے گا. یہاں کیا ہے؟ لے قومی یسمعون, یہ کون سا سننا ہے؟ دل کے کانوں سے سننا, غور و فکر سے, حیوانی کانوں سے نہیں سننا. یعنی ان چیزوں پہ غور صرف وہی کرتا ہے جو دل کی آنکھوں سے جاگ سنتا ہے کہ واقعی میرے رب نے رکھا ہے. اب آپ دیکھیے کہ نیند آپ کو آ کوئی نہیں رہی, کریں کیا؟ پورے تن کر لیں، جب نیند نہیں آنی تو نہیں آنی. اللہ سلاتا ہے تو بندہ سوتا ہے، ورنہ نہیں سو سکتا، آپ کو پتا. اور بعض دفعہ تھکا بھی ہوتا ہے انسان، بہت زیادہ تھک جاتا ہے پھر بھی نیند نہیں آتی. بعض دفعہ جذباتی ہوتا ہے، کوئی خیال دماغ میں آ گیا پھر اس کے بعد انسان چلتا ہے. ہاں، تو آپ کہتے ہیں بے خوابی کی ایک دعا بھی ہے، کس کو آتی ہے سنائیے. آپ کو پھر نیند آ جائے گی. جی جی، آپ دیکھیے، اور اگر آپ دیکھ کے پڑھیں گے تو یاد کیسے ہوگی؟ اس وقت کتاب کھولنے ڈھونڈنے میں باقی نیند بھی چلی جائے گی. تو بے خوابی کی دعا اللہ کے نبی صلی اللہ علیہ وسلم جو سکھایا کرتے تھے، یا اور آف کورس مجھے اور آپ کو، ہم سب کو بھی اپنے طور پہ آنی چاہیے. جس کا خلاصہ یہ ہے، زبانی مجھے بھی نہیں آتی، آتی تھی لیکن اللہ کا شکر ہے کبھی پڑھنی نہیں پڑی، موقع نہیں ملتا. لیکن اللہم غارت النجوم وحدات العیونی انم عینی، کہ اللہ غارت النجوم، ستارے بھی سو گئے، وحدات العیونی، اور آنکھوں نے بھی آرام پا لیا، انم عینی، تو میری آنکھ کو بھی سلا دے. یہ اس کا ایک مخلص ہے، پوری صحیح نہیں لیکن آپ کو یہ مل جائے گی آن لائن پہ انشاءاللہ، اگر مل گیا اس کا ٹیکسٹ آپ کو ڈال دیں گے. ٹھیک ہے، تو یہ دعا یقین کریں کہ آپ بس تین دفعہ سے زیادہ نہیں پڑھ سکتے، آپ کو نیند آ جاتی ہے. پھر اسی طرح کروٹ بدلیں، اور کیا کریں اگر آپ کو نیند نہ آ رہی ہو تو. جی آپ نورین آنٹی، کیا کرنا چاہیے نیند نہ آئے تو؟ جی یہ میں سننا چاہ رہی تھی. آپ دیکھیے کہ آج لوگوں نے نیند نہ آنے کی دوائیں بنا لی، حالانکہ اس کے لیے دعاؤں کی ضرورت ہے. یہ جو ٹرنکلائزرز کھاتے ہیں نا، یہ اپنے اوپر ظلم کرتے ہیں، پھر اس کے بغیر آپ کو نیند آئے گی بھی نہیں. تو کوئی بھی ایسا ساتھی جس کو نیند کا مسئلہ ہے، وہ فوری دوائیں کھانے چھوڑے اور دعائیں پڑھیں. اور اللہ کے نبی نے اپنی بیٹی کو کیا کہا تھا، حضرت فاطمہ کو، جب انہوں نے آ کے شکوا کیا تھا کہ تھک جاتی ہوں سارا دن کام کر کے، تو مجھے غلام دے دیں، تو آپ نے تسبیحات کی، جس کو تسبیحات فاطمہ کہتے ہیں، یعنی وہ خدمت گار لینے گئی تھی، تو اللہ نے کام اور دلوا دیا کہ اب یہ بھی کر کے سو، کر کے دیکھیں. سبحان اللہ سبحان اللہ سبحان اللہ، الحمدللہ اللہ پر، آپ کو پتہ بھی نہیں چلے گا آپ نیند میں آ جائیں گے. اور اللہ تعالیٰ بڑے بول سے بچائے. کس کو مسئلہ نیند کا، کس کو نہیں آتی؟ بہت اب نارمل بات ہے. آپ ابھی 5 منٹ دیں، سو کے دکھاتے ہیں آپ کو. جی آپ دونوں سونے والوں کے بیچ میں بیٹھے، آپ لوگ جگہ بدل لیں، آپ لوگ کل سے آگے بیٹھے، تاکہ آپ اچھا ان کو آتی نہیں، پھر آپ ان دونوں کے بیچ میں سے نکل جائیں. بہرحال آپ دیکھیے کہ نیند کب آتی ہے، جب دلچسپی نہیں ہوتی. کلاس میں اگر نیند آئے تو یہ بہت خطرناک بات ہے. ایک تو ٹیچر کی ناکامی ہے کہ وہ بہت ہی زیادہ آپ کو تھکا دیتے ہیں اور بور کرتے ہیں، لیکن قرآن سن کے نیند تو آتی ہے. جیسے کھانا کھانے کے بعد جسم کو سکون ملتا ہے نا، اس طرح قرآن سن کے روح کو سکون ملتا ہے. تو جب جسم کو سکون ملتا ہے تو نیند آنے لگتی ہے، تو روح کو سکون ملتا ہے تو نیند آتی ہے. لیکن پھر ٹیک چھوڑیں، زمین پہ بیٹھے آپ کو کبھی نیند نہیں آئے گی. اور اسی طرح سے ہیوی کھانا نہ کھائیں، صبح شاور لے کر آئیں. یہ ساری ٹپس جو آپ سب کو میرا حال ہے میرے سے بہت اچھی طرح آتی ہوں گی، پورے مینز چوز کریں اور پورا دلچسپی رکھیں، لکھیں. جب تک آپ لکھیں گے آپ کو نیند نہیں آئے گی، اور لکھیں گے نہیں تو بیٹھے خالی ادھر ادھر دیکھیں گے تو نیند آ جائے گی. ٹھیک ہے، پھر اس کے بعد آپ دیکھیں کہ اگلی چیز جو اس میں کہی گئی، جی، کہ نیند نہ آئے، ذکر کریں، رات کی دعائیں پڑھیں، صبح جو سورت ملک پڑھیں، سورت سجدہ پڑھیں، اور یہی دعا بتائیے نا، اللہ مغارت النجوم والی، اور سارے معاملے اللہ پہ ڈال دیں. یقیناً تو ایکسائٹمنٹ ہے جس کی وجہ سے نیند نہیں آتی، سچی بات ہے. وہ غم کا بھی، دکھ کا بھی ہو سکتا ہے اور خوشی کا بھی ہوتا ہے. ہمیں کب نیند نہیں آتی؟ جب ہمیں اگلے دن کہیں جانا ہے اور وقت نہیں گزارا، تو اپنے آپ کو کول، جن کو نیند نہیں آتی نا وہ ایموشنل لوگ ہوتے ہیں، تو اپنے آپ کو ذرا کول ڈاؤن کریں اور ان چیزوں سے اپنے آپ کو بچائیں تو نیند آئے گی انشاءاللہ. اور پھر اس لیے بھی سوئیں کہ اب فجر کے لیے اٹھنا ہے، اور فجر کے لیے جو اٹھنے کی کوشش کرے گا وہ پھر اپنے رہے گا. دیکھیے ہماری جو سلیپنگ ہیبٹس ہیں، سونے اور جاگنے کی ہیبٹس اور یہ سب بہت اہم ہے. ہماری کامیابی اور ناکامی میں ان کا اتنا گہرا حصہ ہے. अगर हम चाहते हैं ना कि हमारे बच्चे वाकई वैसे बने जैसे हम चाहते हैं और हम वैसे ही बने जैसे चाहे, तो उसके लिए सबसे पहले हमें अपने घरों का सोना जागना ठीक करना पड़ेगा। और ये हमारे पाकिस्तानी कल्चर की पता है ज्यादा मुझे इनका तो हद से बिगड़ा हुआ है। यकीन करें हमारी रातें जागती हैं और दिन सोते हैं। रात देखे ना, अगर ईशा 5:30 बजे आजकल हो रही है तो आप 12 बजे तक क्या कर रहे हैं जागकर? और फिर आपको फजर के लिए उठना है और फजर के बाद तो अब टाइम भी नहीं आपको मिलेगा दोबारा सोने का। और अगर आप फजर रात भी देर से सोए, फजर के बाद से अब उठे हुए, तो इस वक्त तो आपको वाकई नींद आनी चाहिए। आप अपने 12 घंटे पूरे कर चुके हैं जागने के, तो जरूरत इस बात की कि इस सोच के साथ भी सोएं वक्त पे कि मुझे अपने बाकी कामों को ठीक तरीके से करना है। और इंशाल्लाह ताला आप देखेंगे कि थोड़ी दिन मुश्किल होती है, सबसे मुश्किल जो मैंने फील किया चीज है जो अपनी आदत से निकालनी, वो सुबह का सोना है। फजर के बाद इतनी गहरी नींद आती है कि अल्लाह की बना। उस वक्त तो फिर चाहे मेरे हाल है कि माँ के पास बच्चा भी हो तो वो उसको भी रोने लगेगी और कहेगी कि मुझे सोना है, ये इतना मुश्किल होता है। लेकिन वही बात है कि जब अल्लाह के फैसलों पे यकीन होता है, अल्लाह के वादों पे यकीन है, कोई ऐसी चीज अपने ऊपर लाजिम कर ले कि जो उस वक्त ही करनी है। किसी को अपने साथियों में रख लें, वॉक कर लें, क्लासेस में आने वाले जो सुबह में आते हैं, आप तो माशाल्लाह सो सो के उठ के आते हैं ना, ये आपकी क्लास सबसे ज्यादा लेट शुरू होने वाली क्लासों में मेरे ख्याल में अभी तक जितने सुबह के कोर्सेज मैंने लिए हैं। 10 बजे तो कोई क्लास नहीं शुरू होती, सब जगह मैक्सिमम 9 o'clock है। इवन आप देखिए कि आजकल है, बल्कि मैं सोच रही थी नॉर्वे के बारे में, ये जो दिन चल रहे हैं तो हम फजर स्कूल में जाके पढ़ते थे 9 बजे, वहां 9 बजे जब घर से निकलते थे तो भी फजर का वक्त शुरू नहीं, मतलब शुरू हो गया या कह लें, यानी कुछ लोग घंटा घंटा दूर से आते हैं, तो मोस्टली लोग आजकल के दिनों में स्कूल में आते फौरन सबसे पहले फजर की नमाज पढ़ते हैं। मुंह अंधेरा होता है 9 बजे, वहां 9:15-9:30 के बाद सनराइज शुरू होता है ना, तो उसका मैंने फायदा देखा है कि जब उसके बाद ही दिन शुरू हो गया तो फिर बरकत तो दिन में मिलेगी ना। तो कोई ऐसी जिम्मेदारी अपने ऊपर डाल लें कि जिसके बाद फिर आपके लिए जागना आसान हो जाए। ठीक है जी,
छोटी सी टिप सबके लिए कि अपनी जो वर्कबुक है वो सुबह फजर की बात करें, आपको कभी नींद नहीं आएगी इंशाल्लाह।
करें तो सही, जब मर्जी करें है जी बिल्कुल, और आपको तर्जमा भी याद हो जाएगा जो आपका पिछले दिन का भुला हुआ था ना। बहरहाल दुआ कीजिए कि अल्लाह सुब्हान तआला हमें फितरत के साथ चलने वाला बनाए। सूरत फातिर, ये सूरत रूम जो है ना, ये आपको समय फितरत के सबक सिखा रही है। सूरज सुबह सुबह आता है इसलिए कामयाब है, चांद रात को आता है और सुबह से पहले चला जाता है। हर चीज नेचर से आपको सिखाई जा रही है कि अगर आप अपने आप को फितरत के साथ वो कहते हैं ना कि सिंक्रोनाइज कर लेंगे, तो फिर इंशाल्लाह आपके और मेरे कामों में भी बरकत होगी। फिर उसके बाद फरमाया आयत 24 में, वमिन आयाती ही युरीकुम अल-बर्क खौफन व तमान, और इसकी निशानियों में है कि वह तुम्हें बिजली की चमक दिखाता है खौफ और उम्मीद के साथ। किस किस चीज पे अल्लाह तआला गौर करवा रहे हैं? थंडर, रात की बिजली कड़क जो रात को बारिश के साथ होती है, कभी बिजली बादल चमकते, कभी बादल आते हैं, कभी बिजली चमकती है, कहीं बिजली के गिरने का खौफ है, कहीं तूफानों का खौफ होता है, कभी बारिश के बरसने की खुशी होती है। हमारी जिंदगी भी ऐसे ही है, इसमें गौर क्या है कि आज की खुशियां कल के गम, आज की रातें लंबी कल के दिन लंबे। तिलकलैयास, और यहाँ ये भी पता चलता है कि हर खुशी का जो वक्त आ रहा होता है उसके साथ कुछ अंदेशे भी आते हैं। बिजली के चमकने को अगर इंसान देखे तो फिर बारिश से तो कभी फायदा ना उठा सके, तो बारिश से पहले हमेशा देखिए कड़क चमक होती है। इसी तरह इंसान को जिंदगी में कोई खुशी लेनी है ना, तो उसके लिए भी पीछे से कुछ चीजों को अपने साथ लेके चलना पड़ेगा, फिर उसमें से खैर की बात होगी। ये नहीं हो सकता कि बस एक ही चीज आपकी मर्जी की, आपके सन की अल्लाह ताला दुनिया में रखे और बाकी सारी चीजों को पीछे कर दे। फिर इसी तरह आप देखिए कि अगली चीज जिसके ऊपर गौर है वो क्या है, वह युनस्सिलु मिनस समाई मान, और वो बरसाते हैं आसमान से पानी, वह युहयी बिहिल अर्द बाद मौतिहा, फिर जिंदा करता है इसके जरिए से जमीन को इसके मुर्दा हो जाने के बाद। आसमान से पानी, जमीन जिंदा हुई, और इसमें निशानी है अक्ल रखने वालों के लिए। जी आप बताइए क्या निशानी है ताकि पता चले कि अकल है। जी आप बताइए।
जी इंसान जो है वो जिंदगी के बाद मौत और उसके बाद फिर उठाएगा।
जी आप पीछे से।
ये बारिश जो है ये वही का पानी है कि वही के पानी से कैसे बेजान रूह के अंदर जिंदगी आती है।
ठीक है शाबाश। और जी आप इधर से। ये बाकी लोग खामोश खिलाड़ी हैं। आप लोग क्या सोचते हैं कि आप लोग खेलने आए हैं या खेल वालों को देखने आते हैं? कुछ लोग तो कभी भी नहीं बोले, कौन कौन है जो कभी नहीं बोला? वो तो बुलवाई जाती है,
वो गिरे हुए हैं, काले हो गए हैं, ग्रीन गिरे हुए अब वो बिल्कुल खाली दरख्त हैं।
जी अब आप गौर फिक्र करें, खुद देखें कि एक एक चीज में अल्लाह ताला कैसे हमें निशानियां दिखाता है। क्या आसमान से पानी है? कभी अकल के बगैर ये बात समझ ही नहीं आ सकती कि फीका पानी जिसमें कोई मिठास नहीं, कोई कलर नहीं, और भूरी कड़वी मशीन मट्टी, मट्टी मुंह में डाल के देखे तो शायद नमकीन लगेगी आपको या कड़वी लगेगी, लेकिन उसमें से ऑरेंज कलर का ऑरेंज मैंगो, फिर उसमें अनार आम, ये कौन कर रहा है? इसी तरह दिल मुर्दा होते हैं। आप में से बहुत सारे लोगों के पास खैर थी, जब तक कुरान का ये पानी आपके ऊपर नहीं पड़ा आपको अपनी खैर पता ही नहीं थी। कुरान पढ़ने के बाद जो लोग इस तरह फायदे देने वाले बन जाते हैं उसकी वजह यह है कि ये वही का पानी दिल पे पड़ता है। आज भी बहुत सारे लोग हैं जिनमें खैर है लेकिन वो नफे नुकसान से और अपनी जाती मसलों से नहीं निकल पाते और वो अपनी सारी खैर लेकर कब्र में चले जाएंगे। यहां से ये सबक मिलता है कि हमने इसमें से अपने अंदर खैर ढूंढनी है और इस बारिश के पानी को अपने ऊपर ज्यादा से ज्यादा लाना है ताकि हमारी खैर हो। कितना अफसोस है मरने के बाद हमें पता चले कि इस लड़की में बड़ी खैर थी लेकिन ये कुछ लिए बगैर दुनिया से आ गई, दूसरों को देखे नहीं गई। आप बताइए कितना दुख होगा, आप किसी को फायदा दे सकें और आप ना दें और आपके ना फायदा देने की वजह से दूसरा बंदा मर जाए या उसका नुकसान हो तो आपको अफसोस होगा ना। आज अगर हम मुसलमान अपनी स्किल्स को जमा करके एक खूबसूरत मुनज्जम और अच्छे तरीके से जुड़ के काम करने लग जाए तो ये सारी इंसानियत हमें दुआएं दे और पूरी दुनिया पे अल्लाह के नाम का झंडा भी हो और सब लड़ाइयां झगड़े मादाप्रस्ती सब खत्म होके इंसान वाकई इंसानियत को फायदा दे। एक दाऊद अलैहिस्सलाम थे जिनको अल्लाह ने हथियार बनाने सिखाए, उन्होंने इंसानियत को नफा दिया। आज देखिए कि ये सारी चीजें करने कराने वाले लोग कैसे इंसानियत के लिए नसूर बने हुए हैं। इसी तरह आगे आप अल्लाह ताला कयामत की बात लाते हैं कि दुनिया की चीजों पे गौर व फिक्र करो, अल्लाह ताला कायनात में जो कुछ
देयर इज नो कार इन दिस एक्सीडेंट।
इसके बाद कोई आसमान को इतने साल खड़ा रहने का हुक्म दे सकता था? हम कितने मिनट क्याम में खड़े होते हैं? कायम रहेगी तो कायनात में यह आसमान हमें बता रहा है कि अल्लाह के हुक्म पर तुम भी खड़े हो जाओ, कुम फअंजिर या फिर कुमिल लैला इल्ला कलीला, रातों को अल्लाह के सामने खड़े हो जाओ, क्याम फिल लैल की सूरत में, क्याम लैल की सूरत में, और दिन में क्याम फिल नहार में क्या है, अल्लाह के दीन को आम करने के लिए, अल्लाह के बंदों को जहन्नम से बचाने के लिए खड़े हो जाओ, और जमीन भी खड़ी है। अब यहां से देखिए लफ्ज तकूम के साथ आसमान तो आ गया, वो तो हमें भी समझ आता है कि आसमान कायम है लेकिन जमीन तो कायम नहीं है, हमें तो लगता है कि जमीन तो बिछी हुई है, बात वैसे ऐसे लगता है ना, जमीन चिपकी हुई है नीचे, बिछी हुई है जस्ट लाइक फ्लैट, जैसे हम बेडशीट बिछा दें और आसमान ऊपर हैंगिंग है। इस आयत से ये नहीं पता चलता और इस आयत पे गौर फिक्र करने वालों ने जाके ये भी देख लिया कि जिस तरह ये आसमान हमारे ऊपर हैंगिंग है ना, इस तरह इस जमीन के नीचे जाके कोई देखेगा तो ये जमीन भी ऊपर फ्लोट कर रही है, इसके नीचे पानी है। ये लफ्ज तकूम उससे समझ आ रहा है, ये जमीन की चिपकी भी नहीं है, ये जो वेलकनस पटते हैं आते हैं और ये जलजले आते हैं तो वो जमीन ही नीचे से हिलती है ना, अगर ये अपनी जगह जमी होती तो इसको कौन हटा सकता था। गैर मुस्लिमों ने आज हमारे इन लफ्जों पर गौर फिक्र कर लिया, हम कम करते हैं। फिर उसके बाद फरमाए सुम इजादा कुमदा वतम मिनल अर्दी, फिर जब वो तुम्हें पुकारेगा एक ही बार जमीन से निकलने के लिए, इजा अंतुम तखरुजून तो तुम अचानक निकल पड़ोगे, वही इजा अचानक हो जाइया, फिर टाइम नहीं लगेगा। आज तो बिस्तर से नहीं निकल पाते ना अलार्म सुन के, अभी और सो लूं अभी और सो लूं, लेकिन उस वक्त और नहीं सो सकोगे। ये बात आप अपने बच्चों से शेयर कर सकते हैं कि देखो आज तो तुम नहीं उठते ना अलार्म पे, लेकिन कल क्या होगा, कल जब तुम अल्लाह ताला की पुकार पे खड़े हो जाओगे और उस वक्त तो सोचने का भी मौका नहीं मिलेगा कि अच्छा जरा कुछ कर लूं, कुछ अभी किया है कि नहीं किया, तो सोचो फिर आज उसकी बात को क्यों नहीं मानते। आज हम अल्लाह का हुक्म सुनते हैं, हमें साफ पता होता है इस वक्त अल्लाह हमसे क्या चाहता है। اس وقت عملی طور پہ اللہ تعالیٰ کا مطالبہ ہم سے کیا، لیکن ہم ڈھیٹ بن کے بیٹھے رہتے، ہم کہتے نہیں چپ کر جاؤ، ایسی مان گئے نا کہ ہمیں پتہ لگ گیا تو پھر بات بھی ماننی پڑے گی. اللہ تعالیٰ کہتا ہے کہ جس رب کے حکم پر اس دن کھڑے ہو گئے، آج اگر اس کے نام پہ کھڑے ہو جاؤ گے تو میں تمہارے ہاتھ بن جاؤں گا، تمہاری مدد کروں گا. وَلَهُ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ، اور سب کچھ اسی کا ہے جو آسمان و زمین میں، کل لہو قانتون، اور سب اسی کے حکم کے تابع فرمان ہے. ذرا امیجن تو کریں اس سب میں کیا کچھ آتا ہے، اس کل ہر چیز، لہو من فی السماواتی والارض، پوری دنیا کے کاسل، محل، پہاڑ، سونے کے ظاہر، چاندی کے، تیل کے، ڈائمنڈز، ڈالرز، پاؤنڈز، کرون، سارے ہیپس آف دی ویلتھ لائیے اور کہیے لہو من فی السماواتی والارض. 3 سیکنڈ تک ذرا اس پہ آپ غور کریں. اور سب کچھ اس کے ہونے کے ساتھ کل لہو قانتون، یہ اور بھی بڑی بات ہے. پھر فرما بردار بھی ہیں، کوئی سر چڑے ہوئے نہیں ہے، کوئی آگے سے نخرے کرنے والے اور ایٹیچیوڈ شو کرنے والے نہیں ہے. وَهُوَ الَّذِي يَبْدَأُ الْخَلْقَ ثُمَّ يُعِيدُهُ، وہی ہے جو پہلی بار پیدا کرتا ہے پھر دوبارہ اس کو پیدا کرے گا. يُعِيدُهُ اعادہ. وَهُوَ أَهْوَنُ عَلَيْهِ، اور اس پہ بہت آسان ہے. دیکھیے باس بادل موت کے بعد کے بارے میں عقلی دلیل ہے، بار بار قرآن میں آتی. معمولی عقل والا بندہ بھی اس کو آسانی سے سمجھ سکتا ہے کہ پہلی دفعہ کام کرنا مشکل ہوتا ہے، دوسری بار آسان ہو جاتا ہے. بہت سارے تجربے کی روشنی میں چیزوں کو، تجربے کی روشنی میں بہت ساری چیزیں آسان ہو جاتی ہیں، لیکن اللہ کے لیے نہ پہلی دفعہ مشکل تھا نہ دوسری دفعہ. اس کے لیے پہلی دفعہ آسان تھا، تب تو احون ہے، ہون سے احون، افل تفضیل کا سیکھ ہے، سب سے آسان، ویری ایزی. حیین کا لفظ بھی اردو میں، عربی میں پڑھتے ہیں نا آسان کے لیے. آپ دیکھیے قرآن پاک میں بار بار مشرکین کے عقیدے کا ذکر ہے نا، کہ والا انسان تھا من خلق السماوات والارض یقولون اللہ، جب آپ ان سے پوچھتے ہیں کس نے پیدا کیا آسمان و زمین کو، کہتے ہیں اللہ نے. یہ تو ضرور کہتے ہیں، لیکن پھر اللہ کا حکم کیوں نہیں مانتے؟ خالق مانتے ہو، مالک کیوں نہیں مانتے؟ فرق کیا بھلا؟ اللہ کو خالق ماننے سے ہم پہ کوئی لائبلٹی نہیں آتی، ہو کا کریٹر گاڈ نو پرابلم. جب ہم اس کو مالک اور حاکم مانتے ہیں تو لائبلٹی ہے کہ پھر کل ہم نے بھی اس کے سامنے پیش ہونا. یہی لوگوں کا شرک ہے، منہ سے کہتے رہتے ہیں سبحان اللہ سبحان اللہ، لیکن جب وہ اللہ ہم سے کسی عمل کا تقاضا کرتا ہے کہتا ہے یہ نہیں ہو سکتا، تو اللہ تعالیٰ کہتے ہیں سوچو، آج بھی اس نے پیدا کرنے سے پہلے تمہیں نہیں پوچھا تھا کہ تم کس سینچری میں دنیا میں جانا چاہو گے، تو کل بھی ایسے ہی ہوگا. وَلَهُ الْمَثَلُ الْعَلَى فِي السَّمَاوَاتِ وَالْأَرْضِ، اور اس کے لیے ہے مثال اعلی آسمان اور زمین میں، اس کی شان بڑی بلند ہے، آسمانوں میں بھی باکمال ہے اور زمین میں بھی. وَهُوَ الْعَزِيزُ الْحَكِيمُ، کمال حکمت والا، غالب، زبردست ہے. یہاں دیکھیے اللہ تعالیٰ کے لیے مثل آیا، لیکن مثل یا مثال کا جو مفہوم ہمارے ذہنوں میں نا، مثال کیا ہوتی ہے؟ معقول کو، یعنی معقول کو محسوس پہ ٹیلی کرنا، کوئی چیز جو آپ کی عقل میں تھی اس کو کسی محسوس، مثال ہے کہ یہ گلاس ہے نا، اب یہ گلاس اس کو میں محسوس کر سکتی ہوں، میں اس کو چھو سکتی ہوں، اس کے برس کوئی چیز میرے ذہن میں، میں آپ کو کوئی آئیڈیا دینا چاہ رہی تھی کہ ہم ایسا کرتے ہیں، ہم ایک واس بناتے ہیں پھولوں کے گلدست، پھول لگانے کے لیے. اب میں نے سوچا کہ ہم ایک گلدستہ رکھنے کے لیے ایک خریدتے ہیں کوئی گلدان، اب وہ میرے معقول میں تھا، عقل میں تھا، تو میں اب اس کی مثال کیا دوں گی اس مخصوص چیز سے، کہ جیسے یہ گلاس ہے اس طرح کا ایک واس خرید لیتے ہیں اور اس میں پھول لگا کے ادھر رکھ دیں گے، تو معقول کو محسوس قرار دینا یہ مثال ہوتی ہے. اللہ کے لیے یہ نہیں ہو سکتا، کیونکہ لیس کمثلہ شیء، سورہ شورا میں ہم پڑھیں گے کہ اللہ تعالیٰ کے لیے لفظ مثال استعمال کرنا ممکن ہی نہیں. تو پھر یہاں اس سے مراد پھر شان، صفت، اس کی بڑائی، اس کی خوبی، وہ کیا کچھ کر سکتا ہے، وہ کیا کچھ کرتا ہے، اس کے ہاتھ میں، قبضے میں کیا کچھ ہے، لیکن ہم اس کے بارے میں بہت تھوڑا جانتے ہیں. اللہ تعالیٰ کے بارے میں اس کی تو مثال جیسا بھی کوئی نہیں ہے، اسی لیے انسان اللہ تعالیٰ کی شان کو پہچانے. آپ دیکھیں کہ جتنا انسان کائنات پہ غور کرے گا نا، اتنا ہی اس کو فائدہ ہوگا. پھر ایک لفظ ہوتا ہے مثل، مثل مشابہ وصف صفت اس کو جب مثل کہہ دیتے ہیں نا میم کی زیر کے ساتھ جیسے آتا ہے لیس کمثلی ہی شیئن تو پھر مثل سے مراد ایک قسم کا آپ یہ کہہ سکتے ہیں ریزمبلنگ اس سے ملتا جلتا اس سے مشابہ ایسا وصف جو کسی دوسرے میں نہ ہو اب ایسی ذات جس کی اتنی خوبیاں ہم پڑھ اور سن رہے ہیں اس کی ساری خوبیوں کو بیان کرنے کے لیے اب ایک مثال ہے بہت سمپل آیتیں ہیں غور و فکر نہ کریں تو پانچ منٹ کی بات ہے اور کریں تو شاید زندگی بھر اس کا حق نہ ادا کر سکیں اب امیجن کیجئے سارا کچھ ابھی تک جو آپ نے سنا ہے میں نے سنا اتنا کچھ اللہ کا پوری باتیں ریکال کریں تین سیکنڈ آخری یہ دو آیتوں کی تلاوت سنا سکتی ہیں جو صرف دو آیتوں کی آپ کو ایک فیلنگ دینے کے لیے کہ ہم کس کی بات کرنے کے لیے اگلی مثال سمجھنے لگے ہیں جی تلاوت کے دوران کیا فیل کیا ایسی سنی کہ کچھ سوچا جی جی آپ ادھر سے پھنسے یعنی اصل دیکھیے کہ شرک ہوتا ہی تب ہے جب اللہ کی قدرتوں پہ یقین نہیں ہوتا ہم اللہ تعالیٰ کے بارے میں اگر سنجیدگی سے سوچنے لگ جائیں تو دنیا میں کوئی مشرک نہ رہے ہر مشرک بے عقل ہوتا ہے بے سوچے سمجھے تو آپ کچھ بھی کر سکتے ہیں لیکن سوچ سمجھ کے آپ کبھی غلط کام نہیں کر سکتے اور کسی کو تلاوت کے دوران کیا سمجھ آئی بات جی آپ اور جو لوگ قرآن پڑھتے ہی نہیں ہیں ترجمے سے وہ کل کہہ دیں گے اللہ آپ نے کہا ہی نہیں تھا سیدھی سی بات ہے کہا ہوتا تو ہمیں پتا ہوتا وہ ہم نے تو پڑھا ہی گا دیکھیے کئی دفعہ ایسا ہوتا ہے آپ کسی کو فون میسج کرتے ہیں کہ مجھے صبح فون کر لیں پھر بعد میں وہ کہتے ہیں سوری میں نے آپ کا میسج نہیں دیکھا، اب دیر ہو گئی ہے، اب کر لوں. ہوتا نا، تو آپ کے پاس اگر وقت ہوتا ہے آپ کہتے ہیں کر لے، نہیں ہوتا تو آپ کہتے ہیں سوری اب نہیں. قیامت کے دن اگر ہم نے کہا اللہ سوری پڑھا ہی نہیں تھا میسج، آپ کھول دیں قرآن، لائیں پڑھتے ہیں، یا میدان عشر میں تو بہت دیر لگی ہوئی ہے، کھڑے بھی ہیں پڑھ لیتے ہیں، تو ہوگا. نو سیکنڈ چانس. جی آپ نورین آنٹی کیا شیئر کریں گے؟ تھوڑا سوچیے بات سے. جی اللہ تعالیٰ کے بارے میں غور و فکر ہے. جی آپ پیچھے سے.
میں یہ کہہ رہی تھی کہ اللہ تعالیٰ کتنے رحیم ہیں کہ انہوں نے جن لوگوں تک وحی نہیں بھی پہنچی ان کو یہ ساری نشانیاں دے دی کہ کسی بھی چیز کو دیکھ کے آپ مجھ تک پہنچ.
جی شاباش، یہ بہت اچھا پوائنٹ ہے کہ چلے ہم تو قرآن پڑھ کے اللہ کو پہچان رہے ہیں، تو کائنات دیکھ کے تو سب پا سکتے ہیں. اور آپ کو کئی دفعہ کہا ہے کہ ہدایت کو پانے کے چار ریسورسز ہوتے ہیں، جس میں کائنات ایک دوسرا بڑا ریسورس ہے. آنکھیں بند کر کے بھی کوئی گزرے گا تو وہ گزر نہیں سکتا جب تک کہ اس کو غور و فکر نہ کرنا پڑے کہ بھئی یہ سب کیسے چل رہا ہے. انشاءاللہ اگلی آیت کل کریں گے، بہت ہی خوبصورت سبق ہے، اور اللہ نے چاہا تو کل پھر ہم سورت کے اینڈ تک چلے. اللہ تعالیٰ عمل کی توفیق دے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. پریکٹیکلی کل گھر جا کے بات کی تھی آپ لوگوں نے، جو کل آپ سے پوچھا تھا کورس کے بعد، کیا بات ہوئی تھی کلاس میں؟ عمرے کی. اب کتنے لوگ سوچتے ہیں کہ اگر کورس کے بعد عمرہ آفر کریں تو آپ لوگ جا سکتے ہیں ہاتھ کھڑے. جائیں گے نا آپ اکیلے تو نہیں جائیں گے، بیٹیاں بیٹوں کو لے کے آئیں گے. ٹھیک ہے، اللہ سے دعا کریں بس کہ آپ کا یہ تو اللہ کا
کیسا لگا آپ لوگوں کو آج کا لیسن؟ کیا سیکھا ہم نے آج کے لیسن سے؟ بات لکھیں جو کہ ایک سب سے زیادہ جو ٹچنگ پوائنٹ تھا وہ کیا لگا؟ یہ آیات مجھے بہت ہی پسند ہے، بیکاز سبحان اللہ کی ہمیں کتنا بیوٹیفلی یہ ریلیشن سمجھایا گیا نا. جی بالکل بالکل صحیح بات، اللہ تعالیٰ ہم سب کو ہی اس ٹرپ میں شامل کرے. اور یہ کیفرز پوسٹڈ ٹو، ٹھیک ہے انشاءاللہ. اور بہت بہت اچھا الحمدللہ. اللہ تعالیٰ کی کائنات پر غور کرنا ہے، اللہ سبحان تعالیٰ کی بڑائی سمجھنا ہے، امپورٹینس اینڈ سکینت ان فیملی اینڈ ان میرڈ لائف. بالکل یہ کتنی زبردست پوائنٹ ہے. اور اس کے ساتھ پھر جب ہم آگے باقی سب چیزیں جو کہ اللہ تعالیٰ کی کائنات میں ہیں ان سب کو دیکھتے جائیں، غور کرتے جائیں، بس انسان کے چہرے سے اسمائل نہیں جاتی رہا. مور یو پونڈر نیچر مور ہدایت یو ول گیٹ. اور مرد اور عورت کے رشتے میں کتنی بڑی نشانی ہے اللہ سبحان تعالیٰ کی. بالکل ہمارے اصلاح کے ایک اتنا اچھا طریقہ ہے نا، مزہ بہت آیا آج کے لیسن میں، الحمدللہ امیزنگ لیسن. اور اللہ تعالیٰ ہمیں فکر اور غور کرنے والے بنا دے، نیچر کے لحاظ سے چلیں، اینڈ ٹرائی ٹو بی مور لونگ وائز. اللہ تعالیٰ ہم سب کو عمل کی توفیق دے، ہم احسان کے درجے پر ہر فیلڈ میں کام کریں، نہ کہ صرف ایک طالب علم ہوتے بلکہ ہر فیلڈ میں جہاں کہیں جو اللہ نے ہماری ڈیوٹیز رکھی ہیں تو وہ سب ہم احسان کے درجے پر نبھا سکیں. آمین یا رب العالمین. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. انشاءاللہ آپ سب اپنا خیال رکھیے گا، اور پھر آج جو اب اسپیشلی کچھ نہ کچھ پریکٹیکلی ضرور کریں اپنی فیملی کے ساتھ میں، تاکہ جو پڑھا ہے اس کا عملاً بھی تو ہمیں کچھ سمجھ میں آئے، جب عمل کرتے ہیں تو اور بات کھل کر سمجھ میں آتی ہے. جزاکم اللہ خیرن کثیر. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.